نحمده، سوري، نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. سبق نمبر 115، آیت نمبر 53 سے 74، سورة یونس. Lesson number 115, ayat number 53 to 74, Surat Yunus. اور ہمارے پارے کا یہ سیکنڈ لاسٹ لیسن ہے. براہ راست آیتوں پہ جانے سے پہلے آج کے سبق کی کچھ باتیں اور مین تھیم. آج کے اس سبق کا جو مین تھیم ہے، سچی خوشیاں اس قرآن کے ذریعے. بنیادی طور پہ دو بنیادی ٹاپکس پہ اس آیت میں، اس سبق میں بات ہوگی. پہلا ٹاپک، ہمیں قرآن کی چار وہ صفات جس میں دو صرف نہ ماننے والوں کے لیے بھی ہیں اور باقی چار جو ہیں، یعنی ٹوٹل چار جو ہیں، وہ ماننے والوں کے لیے ہیں. سبق کا آغاز پچھلے ہی سبق کی کنٹینیوشن سے ہوگا کہ وہ قیامت کو جھٹلانے والے، عذاب کے مطالبے کرنے والے تھے، تو اللہ تعالیٰ ان کو کہے گا کہ جب قیامت آئے گی تو ہو کیا. سبق کے شروع میں ہم تھوڑی سی قیامت کی باتیں کریں گے کہ کس طرح جب قیامت آئے گی تو اس وقت لوگوں کو کیا فیل ہوگا، اور اس کے بعد جو دنیا دوسرا بنیادی ٹاپک ہے، قرآن میرے دل کی بہار، کیسے قرآن کو اپنی زندگی میں سجایا جائے کہ نہ صرف یہ کہ ہماری آخرت سمرے بلکہ ہماری دنیا بھی سمر جائے. پھر آج کے سبق میں اس سوال کا جواب ملے گا کہ دنیا میں جتنی بھی چیزیں جمع کی جاتی ہیں، ان میں سب سے خوبصورت چیز کیا ہے. پھر دوسرا جو مین ٹاپک ہے آج کے آیتوں میں، وہ کیا ہے، ولی اللہ کون ہوتے ہیں، ولایت کن کو ملتی ہے، اور اولیاء کرام کی خوبیاں، صفات، اور ہم کیسے ولی اللہ بن سکتے ہیں. اور آخر میں پھر ہم دیکھیں گے کہ اللہ تعالیٰ کی بے پناہ قدرتیں، جن کے اوپر نظر رکھتے ہی ایک انسان خود کو بے بس اور اللہ تعالیٰ کو سب کچھ ماننے لگتا ہے. آئیے آیتوں کے ساتھ ساتھ چلیں گے. آیت نمبر 53 سے، اعوذ باللہ من الشیطان الرجیم. ویستنبیونک احق ہوا قل ای وربی انہو لحق وما انتم بموجزین. اور وہ آپ سے سوال کرتے ہیں، کون کرتے ہیں؟ مکہ والے کرتے تھے. کس سے کرتے تھے؟ نبی صلی اللہ علیہ وسلم سے کرتے تھے. سوال کیا تھا کہ کیا واقعی حق ہے؟ کیا حق ہے؟ قیامت. پچھلے سبق ہی کو ذہن میں رکھ لیجئے تو اسی کے اندر ہے. نبی صلی اللہ علیہ وسلم نے ان کے ساتھ 13 سال تک محنت کی. آپ کا پیغام بالکل کلین اینڈ کلسٹر تھا، کرسٹل تھا، شیشے کی طرح صاف آپ کی باتیں تھی. اس کے باوجود شک پیدا کرنے والے، نفس کے آگے اپنے آپ کو بڑا بننے والے، شک پیدا کرتے ہوئے کوشچننگ کرتے تھے، واقعی یہ سچ ہے؟ اب کیا حق ہے؟ نمبر 1 اسلام حق ہے، نمبر 2 قرآن حق ہے، اور نمبر 3 قیامت کا آنا حق ہے. آپ دیکھیے کہ قرآن پاک اپنے مخالفین سے بار بار ایسے انداز میں سوال کرتا ہے جس کو میں اور آپ کہہ سکتے ہیں کہ سول سرچنگ کوشچنز، وہ سوالات جس کو سن کر بندہ اپنے اندر جھانکنے لگ جائے. یہ سوال بھی کچھ ایسا ہی ہے جو انہوں نے اللہ کے نبی سے پوچھا تھا کہ قیامت آئے گی کہ نہیں آئے گی، حقیقت ہے یہ ہوگا کہ نہیں، تو اس کا جواب دیا گیا قل ای، آپ کہہ دیجئے ہاں. یہ جو ای لفظ ہے نا، یہ نام ہے، یس انگلش میں کہیں گے، لیکن یہ قسم سے پہلے آتا ہے، ٹھیک ہے؟ تو ای کیا ہے؟ نام، یس اٹ ول ہیپن، قیامت آئے گی. وا قسم کا ہے یہاں، اس کو وا قسمیاں کہتے ہیں. وا کی بہت ساری مختلف معنی ہوتے ہیں، عطف کی ہوتی ہے جو عموماً آتی ہے اور کے معنوں میں، لیکن یہاں اس کا معنی اور نہیں ہے، قسم ہے. یہ وہی ہے جو و العصر اور و الشمس و الضحا، تیسویں پارے میں اس کی بہت ساری مثالیں ہیں، ٹھیک ہے؟ اور یستنبیونک کا لفظ بڑا مشکل لگا آپ کو، لیکن اصل میں بہت آسان ہے. نبا، نون با حمزہ، اور نبا کہتے ہیں اہم خبر کو. تو گویا کہ ان کا سوال کیا تھا کہ واقعی قیامت آنی ہے، آئے گی، تو اللہ تعالیٰ اپنے نبی کو بڑے یقین سے، اللہ اپنے نبی کو کہتے ہیں پورے یقین سے کہو ای و ربی. دیکھیں یہ بھی تو کہا جا سکتا ہے نا، قل نام، یس آئے گی، شدت میں فرق ہوگا، آئے گی. یہاں سے آپ کو مومن کا اعتماد جھلکتا ہے کہ جب کوئی اس سے دین کی بات तमस्खुर में करे, मजाक उड़ाने वाले अंदाज में करे, तो वो उसके जवाब में शेकी ना हो, हल्का ना पड़े, बल्कि क्या कहे, ई व रब्बी, हाँ इन्नहु लहक्कुन, बिल्कुल ये सच है, हाँ जब आएगी, वमा अंतुम बिमोजिज़ीन, आप अल्लाह को आजिज़ नहीं कर सकते। आप थोड़ी सी स्टाइल पे बात करें तो इंशाल्लाह ये आयत हम सब के अंदर कॉन्फिडेंस डिवेलप करती है। किस पे? हक पे होने वाले का कॉन्फिडेंस। आप देखिए कि जो सवाल था ना कि अच्छा अहक्कुन हुआ, ये सवाल था अमल से हटाने वाला। जब इंसान हक के रास्ते पे चलता है ना, तो उसके इर्द गिर्द वाले लोग उसको सरेआम तो नहीं कह सकते ना कि ये ना करो। बस अगर अबू बकर सिद्दीक रजी अल्लाह वसल्लम की दावत पे आए, तो लोग अबू बकर को आके ये तो नहीं कह सकते थे आपने गलत रास्ता चुना है, क्योंकि अल्लाह के नबी की तालीमात में ना चोरी चकारी सिखाते थे ना कोई गुनाह की बातें। तो फिर वो आके करते क्या थे, तरस खाने वाला अंदाज। ये बिल्कुल ऐसे, देखो तुम्हें क्या हो गया, ये तुम्हारा हाल क्या हो गया, इतने बड़े बड़े दायरे पड़े हुए आंखों में, ये हल्के पड़ गए, ये लगता है तुम सोती नहीं हो रात को। फिर आप भी आगे से एक अपना दुख तो खोले, हाँ हमारा टेस्ट है कर, बस फिर तो उनको हमदर्दी का मौका मिल जाएगा। यानी लोग दीनदार की हालत पे तरस खाने लगते हैं, चाहे उस गरीब को कोई और ही अंदर बीमारी लगी हो, लग सकती है ना, एनेमिक हो सकता है, ब्लड की कमी है तो रंग पीला होगा, वो कहेंगे ये रंग पीला इसलिए कि तुम पढ़ने जाती हो। कोई मोटा हो जाएगा कहेंगे देखा बैठ बैठ के मोटी हो गई, देखा वेट गेन कर लिया। अच्छा कोई वॉक ज्यादा करने लग जाएगा कहेगा देखा घुटनों में दर्दने शुरू होगी और वॉक कर करके आओ जाओ। तो जब लोग दीन के ना काम करने वालों को इस तरह की बातें करें, ये वो वक्त बड़ा नाजुक होता है। याद रखिए ये वो वक्त होते हैं जहां हमारे अंदर के कॉम्प्लेक्सेस बाहर आते हैं। अगर मोटापा मेरा कॉम्प्लेक्स था तो बस इस बात, अच्छा मैं मोटी हो गई हूँ, ओके 4 घंटे पढ़ना बैठना, फिर तर्जमा भी तो याद करती हूँ, फिर ये भी अच्छे, इसका तो मैं तो सारे दिन बैठी रहती हूँ, खत्म, छोड़ो छोड़ो, अब चलते फिरते सुनूंगी, बैठ नहीं सकती। वो चलते फिरते जो सुनते हैं वो चलते फिरते ही निकल जाता है। याद रखिए कभी भी किसी की ऐसी बात सुन के जवाब कह दे, ई व रब्बी इन्नहु लहक्कुन, कॉन्फिडेंस है, तुम फिक्र नहीं करो, ये हक है। इससे आप फील करेंगे कि उनको पता चलेगा। मैं आपको इसको छोटी सी मिसाल देती हूं, जैसे कोई आपकी उंगली में रिंग पहना देखे आपको कोई के कि ये डायमंड है, मिसाल है, कोई आपसे पूछे डायमंड है तो आप उसे के हाँ ये डायमंड है, अच्छा अब ये स्टाइल आपके, हाँ ये डायमंड है, और कोई आपसे के ये डायमंड, हाँ ये डायमंड है भाई, फर्क है दोनों में, ये है ई और अभी। हम लोगों को अपने दीन की खुशियां बताते भी हैं लेकिन तर्स वाले अंदाज में, हाँ कुरान पढ़ने जाती हूँ, बड़ी खुश हूँ, बड़ा मजा आता है, बड़ा सुकून मिलता है, और साथ फिर अपना गम भी सुनाते रहते हैं, टेस्ट भी होते हैं, रिजल्ट भी आते हैं, ये भी होता है, हालांकि कुछ भी ना करें आपकी मर्जी है, लेकिन इसमें अपने नेकी के काम के ऊपर जमने का कॉन्फिडेंस रखें। हक में इतनी ताकत है जितनी एटम बम में भी नहीं है, कहीं एटम बम गिरता है ना तो इतना फर्क नहीं पड़ता जितना हक किसी के दिल पे गिर के ब्लास्ट कर देता है। सूरत पढ़ चुके मायदा में, वाइजा समी हो, आंखों से आंसू बह निकल पड़ते हैं आंख हक को सुनकर। तो जितना आपको अपनी इस कॉज पे यकीन है, आपके साथ वाले आपको कभी भी इस बारे में हिला नहीं सकते। बाज लोग शक डालने वाला, तुम्हें सच सही है, ठीक लगता है कि तुम ठीक जगह जा रही हो, तुम्हें लगता है कि नबी सल्लम के दौर में ऐसे होता था? बाज दफा लोग हमदर्दी के अंदाज में आपके साथ बात करते हैं, कभी शक दिलाने में, कभी मजाक उड़ाने में, तो इस सारी बातों का जवाब क्या है, कॉन्फिडेंस। हाँ ठीक है बिल्कुल, और आप देखिए आप खुद जमे हुए हैं ना तो दूसरों को जमाएंगे। एक कील इस दीवार में लगा दिया जाए और वो हिल रहा है, टिक 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 टिक, और एक घड़ी आप उस पर लगाए, थोड़ी देर में क्या होगा, खट होगा, सिर्फ कील नहीं गिरेगा घड़ी भी गिरेगी। वो सुना हुआ ना लतीफा, सुना होगा आपने कि कोई बच्चा था या बड़ा होगा कहीं था, तो बाथरूम में था तो बड़े जोर की आवाज आई, कभी क्या होगा, कहा कमीज गिर गई, आगे आप खुद ही समझिए, तो कहा कमीज गिरते से इतना शोर तो नहीं होता, तो कहा कमीज में मैं भी थी। तो याद रखे कि हक का बड़ा जोर है, बड़ा बोल होता है, तो आप अपने कॉन्फिडेंस से लोगों को बताएं कि ये होगा, इंशाल्लाह ये होगा, और ईव और बी इन्नहुला हक में, हक में सब कुछ है, हाँ लायक है, अल्लाह का रास्ता, कुरान हक है, जजा सजा हक है, इस जिंदगी का एक मकसद है, इस सारी चीजों को लेते हुए चलिए। और याद रखिए, जितना आपके लहजे में यकीन होगा ना अपनी बात पे, उतना दूसरों को भी यकीन आएगा। आपका यकीन दूसरे को यकीन दिलाने का जरिया बनता है। मैं आपको छोटी सी मिसाल देती हूँ कि आपके बेटे की शादी है, कल वलीमा है, या कल तो खैर नहीं कह सकते, 1 महीने बाद है, आप कार्ड दे के आते हैं कि नहीं लोगों को? लोग क्यों आते हैं? आपको यकीन था वो आएंगे, और उनको भी यकीन था कि आपने प्यार से बुलाया। वही लोग 1 महीने के बाद आप आज से बुलाना शुरू कर दें कि हमारा रमजान का प्रोग्राम हो रहा है, उसकी दावत है, उसमें क्यों नहीं आते? ये क्यों आंटी नरीन ने कहा था कि इनके बेटे के वलीमे पे 500 लोग आए थे, तो जब इनसे पूछा तकमील में कितने आएंगे, तो कहती 4-5 आएंगे। इनको यकीन नहीं था। यकीन करें, मैं इनका मिसाल इसलिए दी कि माइंड नहीं करेंगी, मुझे पता है, माइंड तो नहीं किया ना, अल्हम्दुलिल्लाह। अच्छा और यहां तो ये सिर्फ 4 लोगों को जानती हैं जो इस तकमील में आए थे इनके भी हाथ पे, है ना? ऐसे ही है, मैंने आप सबके घरों में दफ्तें भी खाई हुई हैं और दर्श भी खाए हुए हैं। एक दर्श में 30-35 से कम कभी सिस्टर्स नहीं हुई, आम तौर पे जो सिस्टर्स अपने घरों में रखती हैं, राइट? यकीन है ना कि आपने बुलाया उनको? तो जब यकीन होता है तो लोग भी आते हैं। और ठीक है, आपके यकीन से बुलाने, और लोगों को यकीन है ना, आपने खुशी से बुलाया, आप बुलाते ही ऐसे हैं कि वो दर्श है, आइएगा जरा 4 घंटे कड़वी बातें सुने। और बच्चे की शादी पे क्या लिखा होता है कार्ड पे? आप शादी में आके हमारी खुशियों को दोबाला करें। हाँ, तो ये जुमले फर्क पड़ते हैं ना। तो बहरहाल सारी बात का खुलासा क्या है कि अगर आप जम गए तो दूसरे भी जम जाएंगे। अपना तासुर खुद नोट करें, अगर आप शर्मिंदा शर्मिंदा हैं, कभी दूसरे आपकी तरफ नहीं आएंगे। आप कॉन्फिडेंट, आपके चेहरे का इत्मीनान दिखे, फिर आपको पता चलेगा कि ये बात कितनी खूबसूरत है। खैर, आगे चलते हैं, आयत 54। अब देखिए, जिन लोगों को दुनिया में नहीं मोहलत मिली, नहीं किया उन्होंने, इन सारी चीजों का इनकार ही करते रहे, तो अल्लाह सुब्हान तआला कहते हैं आयत 54, वलौ अन्न लिकुल्लि नफ्सिन ज़लमत मा फिल अर्दी लफ्तदत बिही। यहां से असल में अब हमारा मेन थीम है ना, उसकी माइंड मेकिंग हो रही है, जहन साजी हो रही है कि दुनिया में जो कुछ जमा करते हो उसकी वर्थ देखो क्या। और अगर किसी गुनाहगार जान के पास दुनिया की या जमीन की सारी दौलत भी हो, तो वो उसे इस अजाब के बदले में दे डाले, कबूल होगा? नहीं होगा। इसका जवाब नहीं दिया गया। वह सर्रुन नदामत, और वो अपनी नदामत को छुपाएंगे, कब? लम्मा रावल अजाब, जब देखेंगे वो अजाब को। लेकिन फायदा? नो। वकुदिया बैनहुम बिलकिस्त, और इनके दरमियान इंसाफ के साथ फैसला कर दिया जाएगा। वहुम ला युज़लमून, और इन पर कोई जुल्म ना होगा। तीसरी दफा आ गया युज़लमून, 2 दफा पिछले सबक में आया था, एक अब आया है। अल्लाह सुब्हान तआला यहां उन लोगों की बदबख्ती की बात कर रहे हैं कि जो जिंदगी में छुटलाते ही रहे, छुटलाते ही रहे, कभी एक आड़ आ गई, अभी करते, अभी आते, अभी करते। कितने भी एतमाद से किसी ने इनको क्यों नहीं बुला लिया, कितने भी प्यार से क्यों नहीं इनको हक की तरफ बुलाया, कितनी भी मोहब्बत से नहीं बुलाया, इनके पास बहुत ही कुछ और था करने को। किसी एक वजह कभी दूसरी में रहे, अब वो दुनिया तो गई, वक्त तो गुजर गया, लेकिन अब कौन सा वक्त है? दोबारा मैदान-ए-महशर। सूरह यूनुस के शुरू में ये बात हुई थी कि इस सूरत में आप बार बार खुद को मैदान-ए-महशर में देखेंगे। तो अल्लाह ताला कहते हैं वहां, अब सोचिए ना इस वक्त अबू जहल को, बस उसको सोचें, बहुत कुछ था उसके पास, जहीन भी बहुत था, वो खड़ा है मैदान-ए-हशर में, और अल्लाह ताला कहते हैं फरिश्तों इसको जहन्नुम में ले जाओ। ठीक है, अब वो क्या चाहेगा? लफ्तदत भी, बदले में क्या दे दूं? फिदिया, रैंसम, बदले में क्या दे दूं? मां फिलर दिस, जो कुछ जमीन में, क्या कुछ होता है जमीन में, सोचिए जरा। सारा ऑयल दे के मेरी जान छुड़ा दो, सारी मदनियात, और जमीन में क्या होता है? डायमंड, सोना, चांदी, कॉपर, सिल्वर, मोती, गूंगे, सिर्फ जमीन की नेमते गिनते जाएं तो हमारे मुंह में से राल टपकती है। जो औरतें डायमंड और पत्थर और मोती पहनती है ना शौक से, वो सब कुछ जमीन में है। कहेंगे ये सारे डायमंड, सारे पर्ल, सब कुछ ले ले, लफ तदत भी ही, और मैं अपने इस नफ्स को बचा लूं। और यहां देखिए, फीमेल के सीगे, नफ्स अरबी जबान में मोनस होता है, फीमेल, इसलिए इफ तदत में ता मोनस की है। اور اس وقت اسر الندامہ، اسر کا لفظ سین را را، سر یہ جو سر ہوتا ہے وہ بھی یہی ہے، راز چھپی ہوئی چیز، کوئی چیز چھپانا، اس کا مظہر اسرار ہے، ازدات میں سے ہوتا ہے. ندامت کو چھپائیں گے بھی اس کا ایک معنی بنتا ہے، اور ندامت ظاہر ہوگی یہ بھی معنی ہے. دونوں کو جمع کر لے تو یہ اپنی شرمندگی چھپانا چاہتے ہیں، چھپ نہیں رہی، یہ مطلب ہے سر و ندامہ کا. اگر وہ ساری ڈیٹیل بھی چھوڑ دیں، شرمندہ بہت ہے. اور ندامت کہتے ہیں ڈکشنری میں وہ حسرت جو کسی چیز کے ہونے اور نہ ہونے سے حاصل ہو. یعنی ان کو زندگی میں موقع ملے تھے نبی صلی اللہ علیہ وسلم کو ماننے کے، لیکن انہوں نے ریجیکٹ ہی کیا. آج عذاب دیکھ کر دل میں چھپائی بھی ندامت چھپا نہ سکیں گے. دنیا میں بڑی تسنوں سے کام لیتے تھے، بہت زیادہ اوپر کوٹنگ کر دیتے تھے، آج ان کی اصل کھل جائے گی. دنیا میں بہت سارے جھوٹے عذر بنا کے لوگوں کو مطمئن کرتے تھے اور خود کو بھی کسی حد تک، لیکن قیامت کے دن سب کھل جائے گا. قیامت کے دن سینس آف لاس، نقصان کا احساس اتنا شدید ہوگا کہ سب کچھ کھول کے رکھ دیں گے. شاک ہوتا ہے نا، کوئی بندہ شاکڈ تو وہ سب کچھ بول دیتا ہے صدمے میں، ان کے اوپر شاک ہوگا. اور آپ دیکھیں کہ خوف کی وجہ سے یہ ساری کیفیات ہوتی ہیں نا، اور ان کے لیے ان ایکسپیکٹڈ تھا نا، وہ تو بڑے چودھری بنے ہوئے تھے مکہ کے، ان کو کیا پتا تھا کہ ہمارے ساتھ کل اتنا توہین ہمیں سلوک ہوگا، تو وہ ان ایکسپیکٹڈ ہوگا. اسی طرح یہاں اسر الندامہ کے ساتھ ایک معنی یہ بھی آتا ہے کہ وہ ساکت ہو جائیں گے، سٹل ہو جائیں گے، ٹھیک ہے. اور ایک دوسرا معنی کیا ہے، چیخنا چلانا شروع کر دیں گے. اور آپ پڑھیں قیامت کے بیان کو، کبھی ڈروئیں گے کبھی چپ ہو جائیں گے. روایت میں یہاں تک آتا ہے کہ جہنمی اتنا روئیں گے اتنا روئیں گے اتنا روئیں گے، مالک کو پکاریں گے. قرآن میں پڑھیں گے یا مالک، اے مالک جہنم کے دروگا، اپنے رب کو پکار کے ہم سے عذاب دور کر دے. بولتے رہیں گے، کوئی جواب ہی نہیں آئے گا. تو پھر آپس میں کیا کہیں گے، یہ بہت ہم بول اٹھے نا، تو ذرا تھوڑی دیر اب چپ کر کے بیٹھتے ہیں، شاید اب ان کو ہم پہ ترس آ جائے. پھر بھیگی بلیاں شکلیں بنائیں گے، جیسے بچہ کبھی بہت روتا ہے کبھی ایسے مسکین بن جاتا ہے کہ چلو شاید ماں کو اب رحم آئے. کبھی چیخیں گے، کبھی چپ کر جائیں گے، کبھی کچھ کریں گے، لیکن فائدہ نہیں ہوگا. وہ خود ہی اب نہ انصاف کے ساتھ معاملہ ہوا. آپ پڑھیں گے سورت مومنون کا آخری رکوع ہے کہ یہ خود چلائیں گے، ربنا غلبت علینا شقوتنا، اے ہمارے رب ہم پر ہماری بدبختی غالب آ چکی تھی اور آج ہم اس جہنم میں آ گئے. کس چیز کے فیصلے ہو جائیں گے، قضی بینہم. تو نمبر ایک، باہم لڑنے جھگڑنے والوں کے فیصلے ہو جائیں گے، حق کی طرف بلانے والوں اور اس کو قبول نہ کرنے والوں کے فیصلے ہو جائیں گے. کیونکہ دنیا میں وہ تھریٹ فیل کرتے تھے نا، تو وہاں پتہ چل جائے گا کیوں کون بلاتا تھا کس کو. تیسری بات ہے کہ ظالم اور مظلوم ایک ہی عدالت میں کھڑے ہوں گے. آج دنیا میں ظلم کر رہے ہیں یا سہ رہے ہیں، کل دونوں ایک کٹہرے میں ہوں گے. اسی طرح ایک چوتھی اس کی تفسیر بھی آتی ہے کہ انبیاء اور قوموں کے درمیان فیصلے ہو جائیں گے، اور یہ بات بہت دل کو لگتی ہے. آپ ذرا سوچئے، انتظار ہو رہا ہے، انتظار ہو رہا ہے. کبھی بھی دنیا میں آپ نے دیکھا ہو تو انتظار مختلف بہت قسم کا ہوتا ہے. اور قیامت کے میدان کو سوچنا ہے تو حج کا منظر ذہن میں لے آئیں، اللہ آپ سب کو نصیب کرے. عرفہ کے میدان میں یا طواف حفاظہ کے وقت آپ نیچے دیکھیں نا، تو آپ کو اپنے پاؤں نہیں دکھتے، پاؤں پہ پاؤں پڑتے ہیں. کبھی رمیے جمار کرتے ہوئے دیکھیں، پاؤں نہیں دکھتے، صرف نیچے دوسروں کے پاؤں دکھتے ہیں، آپ کو اپنے نہیں دکھتے، اتنا رش ہے. اب آپ سوچیں، لوگ کھڑے ہیں کھڑے ہیں کھڑے ہیں کھڑے ہیں. پہلے تو ہے انتظار، پھر انتظار کی قسمیں ہیں. مثلاً بعض انتظار ہوتے ہیں تجسس والے، سسپنس، وہ کون سا ہوتا ہے جس میں پتہ نہیں ہونا کیا ہے، پتہ نہیں ہونا کیا. اس پہ آپ اپنا آج سے 15-20 سال پیچھے کا کوئی ایکسپیرینس یاد کریں کہ آپ کے اسکول میں رپورٹ کارڈز ملنے تھے، ریزلٹ آپ کا میٹرک کا، ایف ایس سی کا، بایولوجی، کوئی بھی، وہ وقت کیسا ہوتا ہے. چلے آج آپ اپنے بچوں کی مدر میٹنگز میں جاتی ہوں گی جب آپ کے بچوں کے ریزلٹس ملنے ہیں، کیسا ہوتا ہے، ہاتھ ٹھنڈے ہو رہے تھے، یہ نہیں پتا تھا کہ پاس ہونا ہے کیا ہونا ہے. ایک تو یہ کیفیت ہے، اور قیامت کے دن یہ ہوگی، کچھ نہیں پتا کہ کون کدھر جا رہا ہے. پھر آپ دیکھیں ایک انتظار ہوتا ہے شوق والا، کسی کو ملنے کا شوق ہے، कैसे लगता है, घड़ी खराब है, बार बार आप चेक करते हैं इसका सेल वीक है, क्या हो गया, अभी आए नहीं, अभी जहाज नहीं उतरा, अच्छा अभी लैंड नहीं किया, क्या हो गया पीआईए वालों को, कहते हैं ना ऐसी बातें। तो शौक में भी वक्त नहीं गुजरता। और एक तीसरा इंतजार होता है, खौफ वाला, साफ पता है आगे मार पड़नी है, कुट पड़नी है, उस इंतजार की भी हालत देख लें। कयामत के दिन लोगों का यही हाल होगा। हदीस में एक हदीस है, खुलासा सिर्फ बताऊंगी कि कयामत के दिन लोग खौफ की वजह से अपने पसीनों में डूब रहे होंगे, कोई घुटनों तक और कोई मुंह तक अपने ही पसीने में डुबकियां खा रहा होगा, जिसको आज की जुबान में आप ये कह लें कि खौफ की वजह से उनके स्वेट ग्लैंड्स खुल जाएंगे। यहां तक रिवायत में आता है कि जहन्नमियों के आंसुओं से वहां नदियां जारी हो जाएंगी पानी की, जहन्नमी इतना रोएंगे कि आंखों के नीचे यहां चिक्स पे निशान पड़ जाएंगे रोने के, फिर वहां पानी जारी होगा, फिर जिस्म का पानी खत्म होगा तो खून जारी होगा, खून खत्म होगा तो पस यानी पीप जारी हो जाएगी। ये सही रिवायतें हैं जो मैंने और आपने पढ़ा नहीं है ना, इसलिए मुतमईन है, खुशियां मना रहे, रोते रहेंगे रोते रहेंगे। इब्ने माजा की रिवायत में आता है कि इतनी बड़ी नदियां नालियां जारी हो जाएंगी कि अगर उसमें कोई कश्ती चलाना चाहे तो कश्तियां चला ले। वसरदाम, आज भी कभी शर्मिंदगी हो तो हाथ ठंडे होते हैं, हाथों में पसीना आता है, ये भी एक ह्यूमन साइकोलॉजी यहां अल्लाह ने बता दी। बकुदिया भाई ना हम बिल्कुल किस, सब खत्म हो गया, इसलिए आज कुछ करना है। अल्लाह के नबी सल्लम ने फरमाया, भी तिर्मिजी की रिवायत है, तनिम खमसन कबला खम्स, पांच चीजों से पहले पांच को गनीमत जानो, जिंदगी को मौत से पहले, सेहत को बीमारी से पहले, माल को फकर से पहले, जवानी को बुढ़ापे से पहले, और आखिर बोले हो गई हो गई हो गई हो गई, मेरे रब सब हो गई सबसे पहले जी। वो भी हो गया, फुर्सत को मसरूफियत से पहले, ये सुनना चाह रही थी आपके मुंह से, कितना वक्त आज हमारे पास, इससे पहले के मसरूफ हो जाए, आजो आज जवानी है, कल वो वक्त नहीं रहेगा, आज भाग दौड़ के काम कर, एक सफा भी आप याद कर लेते हैं 5 मिनट में, बाद में हो सकता है एक सफा आपको 1 घंटे में भी याद ना हो। जवानी में कई कई घंटे बैठे रहते हैं लोग, मैं अक्सर जितनी भी क्लासेस ली हैं पहले, तो छोटी बच्चियों को हमेशा हम स्टूल्स देते थे नीचे कमरे के हिसाब से, और बड़े लोगों के लिए चेयर्स हैं, तो मैं हैरान होती थी कि कुर्सियों पे बैठे लोग उल्टम पुल्टम शुरू हो गए 1.5-2 घंटे में, बच्चियां स्टिल साकिन, क्योंकि दुबली पतली होती हैं, कुछ नहीं होता, छोटी छोटी तमन्नाएं होती हैं जवानी में, कभी कपड़ा जोड़ा एक सिलता देखे, बच्चियों की खुशी देखे, पहनेंगी ओढ़ेंगी, वक्त के साथ कोई खुशी नहीं, कपड़ा भी यहाँ अच्छा ठीक है रख लो, पहन लेंगे सिला लेंगे, वो खुशी नहीं रहती, खरीदने का शौक होता है, पहनने का खत्म, जवानी में पहनने का शौक होता है, ये सब चला गया। आज अगर जवान है तो कल इसकी फिक्र कर लें, अल्लाह ताला हम सब के लिए अपनी बेहतरी करें इंशाल्लाह। इस वेनसडे से हम जवानों के मराजे के इजारे के वीक शाम क्लासों में मोरली यंगस्टर ही आते हैं, तो हम एक शुरू कर रहे हैं, हल्का चल रही है पहले से क्लास, पहले आपको बताइए, समीना गफूर है इनके घर पे 7:30 से 9, इंशाल्लाह इस दफा हम सूरत फातिहा वहां एक ट्रायल के तौर पे करेंगे। कहाँ वक्त मिलेगा हमें, ये सोचने की बात है, दिन नहीं तो रात, वीकडेज नहीं तो वीकेंड, गर्मी नहीं तो सर्दी, और इसी तरह की बातें, लेकिन कुछ करके रहे ना दिल चाहे तो आइए अगली आयतें पढ़ते हैं, जिसमें अल्लाह की बड़ाई है, इसकी कदर, इसकी वैल्यू, जिस चीज की वैल्यू पहचानते हैं उसके लिए कीमत हम देते हैं, सर्दियों में सुबह उठ के भी जाते हैं और अंधेरी रातों में वापस भी आते हैं सर्दियों में, क्यों, कि वैल्यू है। तो अल्लाह ताला कहते हैं कि वो रब, उसके नाम पे अगर कुछ काम करना है तो क्यों फिक्र करते हो, आयत 55, अला आगाह हो जाओ, बी अवेयर, इन्ना लिल्लाहि मा फिस समावाति वल, जो कुछ भी आसमान और जमीन में वो सब कुछ अल्लाह की मिल्कियत है। सोचें जरा, कुछ हुआ अंदर, सब कुछ अल्लाह का है, सारा सोना सारी चांदी सारे हीरे सारे मोती सब कुछ अल्लाह का है, क्या कुछ है इस जमीन आसमान के बीच में, सब कुछ ही है, नबी वली पैगंबर रसूल इंसान जानदार बेजान सब कुछ इसमें आता है, ये सब कुछ मेरे रब का है। कभी अपने खानदान के किसी बड़े अमीर शख्स का तस्वुर करें जिनकी रौनक तुम्हारे दिमाग पे होती है। उनका घर 8 कनाल पे है, उनकी हवेली है, उनकी इतनी जमीनें हैं, उनका कारोबार है, उनकी मिल है, फैक्ट्री है, ये कहते हैं ना। अब उसके बाद इस जुमले को दोबारा शोर से सुने, अला हरफे तंबी है कि गौर से नहीं सुन रहे तो सुनो कि अन्ना लिल्लाही मा फी समावाती वल अर्ध, सब कुछ अल्लाह का है। तो बताइए, बड़े लोगों से तो लोग दोस्ती करना बड़ा खुश होके करते हैं, तो फिर क्या अल्लाह से नहीं करनी। इंसानों की अक्सरियत को ये बात पता है कि सब कुछ अल्लाह का है, फिर भी नहीं मानते। क्यों? कि खुद को बड़ा समझते हैं। अला इन्ना वादा अल्लाही हक, दूसरी बात, पहली बात है अल्लाह सबसे बड़ा है, सब कुछ उसका है, ही ओन्ड एवरीथिंग, और दूसरी बात है कि उसका वादा सच्चा है। कौन सा वादा? पकड़ धकड़ का वादा, जसा सजा का वादा, जो अच्छा करोगे उसके ऊपर अजर, जो सब बुरा करोगे उसके ऊपर अजर, ये अल्लाह के वादे सारे सच्चे हैं। वलाकिन अक्सरहुम ला यालमून, लेकिन इनमें से अक्सर जानते ही कोई नहीं। ये बड़ी बेबसी की बात है। सवाल पैदा होता है कि इंसानों की अक्सरियत क्यों नहीं ये दो बातें जानती, कि पहली बात कि सब कुछ अल्लाह का है, और दूसरी बात है कि अल्लाह ने कह दिया जन्नत है तो है, फिर लोगों में शक क्यों है? तो उसकी वजह क्या है कि लोगों तक इल्म नहीं पहुंचा, मार्फत नहीं है, रब की आगही नहीं है। आप देखिए कि आज भी मुसलमान होने के नाते बचपन से जन्नत जहन्नम सुन रहे हैं, कितना यकीन है। हमें मौसम की प्रिडिक्शन का ज्यादा यकीन होता है कि आज बारिश होगी, आज नहीं होगी, आज गर्मी है, आज सर्दी है। लेकिन जो चीज जिसका गम सबसे ज्यादा लगना चाहिए ना, सच्ची बात है अभी तो वो गम लगा ही नहीं है। सुबह उठते हैं तो दुनिया के गम में उठते हैं, और रात को सोते हैं तो कई गम लेके सोते हैं, कल ये करना, उधर जाना, ये देना, ये लेना, वो करना, और सुबह उठते हैं तो एक लंबी थिंग्स टू डू होती है, और शाम को हसरत होती है, ये नहीं किया, वो नहीं किया, वो नहीं किया। अल्लाह कहते हैं तुम्हारी जिंदगी एकदम रुक जाएगी। आयत 56, हुवा युहयी व युमीत व इलैहि तुरजऊन, वही है जो जिंदा करता है और मारता है, और उसी की तरफ तुमको लौट के जाना है। ये घड़ी की टिक 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 तुम्हें बता रही है कि तुम जितने मर्जी काम कर लो, जीना मरना दुनिया के लिए रखो, लेकिन इसी में जीना, इसी में मरना। एक दिन अल हई, एक दिन अल हई तुम्हारी हयात ले जाएगा, और अल ममीत तुम्हें मौत दे देगा। यह्या हय्युन, सारी हरकत देखिए जिंदगी की वजह से है ना, इस बात की फिक्र नहीं है कि लौट कर क्या जवाब देंगे। कभी आप अपने घर में रहने लगे किसी ऐसे बंदे को सोचें जो कल आपके साथ था अब नहीं है, है ना, हम सबके कोई ना कोई, पिछले घरों को पाकिस्तान के सोच लें। अब सोचिए जब वो अपनी जिंदगी में सारा दिन अपनी चीजें उलटते पुलटते हैं, मुझे अपनी नानी याद आती है, वल्लाही इतनी सलीके वाली, जब देखो अपनी अलमारी ठीक कर रही है, फ्रिज के अंदर छोटी चीजें बड़ी, बड़ी में से छोटी में डाल रही है, हर वक्त चीजें, अपना संदूक है तो उसको सेट करें। आज अगर मेरी कुमानी सुन रही हो तो उनसे पूछें जरा कि नानी के कोई कपड़े अगर रखे हैं घर में तो इतने सालों में पड़े हैं कि पड़े हैं, जो चले जाते हैं उनकी चीजें हिलती नहीं अपनी जगह से, मटियां पड़ जाएं उस पर, गर्मी चली जाए, सर्दी आ जाए, हमारी चीजों को कोई हाथ नहीं लगाता। तो जिंदगी हरकत के खत्म होने का नाम है, और मौत बेबसी का नाम है। इसी धोखे से निकलने की जरूरत है, इसी में मगन है, इसी से निकलने के लिए हिदायत की जरूरत है, इसीलिए फिर अल्लाह पुकार देता है। आयत 57 जो आज की थीम आयत है, या अय्युहन्नास, ए लोगो, इंसानियत को पुकारा जा रहा है, यूनिवर्सल कॉल है। कद जातकुम मौइज़तुम मिन रब्बिकुम, आ गई तुम्हारे पास नसीहत तुम्हारे रब की तरफ से, व शिफाउ लिमा फिस्सुदूर, और तुम्हारे सीनों के अमराज की शिफा, वहुदं व रहमा, हाँ लेकिन अहले ईमान के लिए हिदायत और रहमत, ये चार चीजें इसके अंदर करो। कि आयत 58, कुल बिफदलिल्लाहि व बिरहमतिही, ए नबी इनसे कह दीजिए कि ये कुरान तो अल्लाह के फजल और उसकी रहमत से नाजिल हुआ है, ये अल्लाह की रहमत है, ये रहमान का तोहफा है। अर रहमान, علم القرآن، رحمان کی رحمت نے جوش مارا تو قرآن نازل ہوا. یہ زحمت نہیں ہے، یہ رحمت ہے. تم کیا کرو؟ فَبِذَلِكَ فَلْيَفْرَحُوا، تو چاہیے کہ لوگ اس پر خوشیاں منائیں. فَلْيَفْرَحُوا فَرِحَا، خوشی سے پھولے نہ سمانا، خوشی کے جذبوں میں حد سے بڑھ جانا. اچھی خوشی فرحا اور بری خوشی اترانا، بترا کے معنوں میں. سورہ قصص میں قارون کا قصہ ہے، ان اللہ لا یحب الفرحین، کہ اللہ فرحین کو پسند نہیں کرتا. کیا بتایا؟ سچی خوشی وہ ہے جو قرآن کی خوشی ہے. اور فرعون اتراتا تھا، خوش ہوتا تھا اپنے دنیا کے جاہ و جلال پہ، اللہ کو پسند نہیں آیا. تو فَبِذَلِكَ فَلْيَفْرَحُوا، وہ منع تو نہیں کرتا خوش ہونے سے، لیکن وہ کہتا ہے حقیقی خوشیاں لاؤ، سچی خوشیاں تمہیں اس کتاب سے ملیں گی. کیونکہ هو خیر مما یجمعون، وہ کہیں بہتر ہے ان چیزوں سے جو وہ جمع کرتے ہیں. کیا جمع کرتے ہیں؟ یہ مال و دولت دنیا، یہ سامان آرائش و زیبائش، یہ آسائش کی باتیں، یہ رنگا رنگ نعمتیں، تم اس کے پیچھے کھو جاتے ہو، تم انہی کو جمع کرتے ہو. حالانکہ اللہ تعالیٰ کہتا ہوا خیر مما یجمعون، یہ قرآن اس سب سے خوبصورت ہے جو جمع کرتے ہیں لوگ. یہ دو آیتیں، پہلی بات تو ان سے بڑا گہرا انسہم ہے، کیونکہ ہمارے سکول کی تھیم آیتیں بھی یہی ہیں. اگر آپ ویب سائٹ پہ آج بھی جا کے دیکھیں گے تو آپ کو یہی آیتیں دکھیں گی. چار موٹیو ہیں، آئیے ذرا اس پہ ہم آپ اپنے لیے بات کرتے ہیں. یا ایھا الناس، پہلی کال انسانیت کو ہے، تو یہ قرآن انسانیت کے لیے ہے. میرے اور آپ کے ہاتھ میں ہے، پہنچانا ہم نے ان تک ہے. اللہ نے اس کو صرف مسلمانوں کی کتاب بنا کر نہیں پیش کیا، بلکہ اللہ سبحانہ تعالیٰ نے اس کو سارے انسانوں کے لیے دیا. لیکن سارے انسان، یعنی آپ کہہ لیں کہ فاجر، کافر، دہریے، مشرک، جو بھی انسان جس کو آپ انسان کہتے ہیں نا، اس کو اس میں سے صرف دو چیزیں ملتی ہیں. نوٹ کیجئے گا، شروع کی دو چیزیں، ترتیب بڑی خوبصورت ہے، حکمت کے ساتھ باتیں ہیں. دو چیزیں کن کے پاس ہیں؟ قد جات کو معیزہ تم، پہلی چیز معیزہ، واز، واز کہتے دل کو نرم کرنے والی چیز کو، سافٹنگ، ہارٹ سافٹنگ. آپ لوگ اپنے کپڑوں میں ایک سافٹنر ڈالتے ہیں، خوشبو بھی آتی ہے، کپڑے سافٹ بھی ہوتے ہیں. کیوں ڈالتے ہیں؟ کپڑے تو دھل ہی جاتے ہیں نا، دھل جاتے ہیں نا، لیکن وہ ڈالنے سے آپ کو لگتا ہے کہ یہ اور سافٹ ہو گئے اور اسمیل ہے. تو قرآن کے بعد بندے کی زندگی میں نہ صرف یہ کہ نرمی آ جاتی ہے، بلکہ وہ خوشبودار ہو جاتا ہے. دل سے نکلتی ہے بات، واز، بھلائی اور نیکی کی یاد دہانی، وہ بات جو بڑے اخلاص کے ساتھ کی گئی اس کو واز کہتے ہیں، دلوں کو نرم کرنے والی بات. تو قرآن کیا ہے؟ ہارٹ سافٹنر، دلوں کو نرم کرنے والا کلام. یہ چیز سب کو مل جائے گی، اس سے سب فائدہ اٹھا سکتے ہیں. کافر بھی اس قرآن کو سنے گا نا، ایک دفعہ اس کا دل پگھلے گا. وشفاء لما فی الصدور، دوسری اس کی خوبی شفا ہے بیماریوں سے. کس سے؟ فی الصدور، صدر کی جمع، سینے. دل چونکہ سینے میں ہوتے ہیں، چیسٹ کے معنوں میں، تو اسی لیے صدور کہہ کے ہارٹ مراد ہے. آپ دیکھیے کہ یہاں تھوڑی سی بات کر لیجئے کہ اس قرآن کو انسانوں تک پہنچا دے، ان کو اس سے واضح بھی ملے گا. جتنے بھی کنورٹیز ہیں اگر آپ دیکھیں تو اس میں سے 98% قرآن کی کوئی آیت سن کے آتے ہیں، یہ کتاب معجزہ بن جاتی ہے، دل نرم ہو گیا. ٹھوکر کھائی ہوئی تھی، کسی جیل میں پہنچے ہوئے تھے، کسی جرم کی پاداش میں، وہاں قرآن کی کوئی آیت پڑھی، پڑھائی گئی، سمجھائی گئی، دل نرم ہو گیا. ہاں اسی طرح کفر اور گناہوں کی وجہ سے انسان نے بڑے غم پالے ہوتے ہیں، بیماریاں. مثلا شفاء لما فی الصدور، دلوں میں کیا کچھ پالا ہوتا ہے انسانوں نے؟ سب سے پہلے تو کفر، شرک، حسد، بدگمانیاں، نافرمانیاں، منافقت، پھر بغض، کینے، یہ سب کچھ اس کتاب سے دور ہو جاتا ہے. اللہ تعالیٰ کہتے ہیں ڈاکٹروں کے پاس جاتے ہو، وہ ہارٹ اسپیشلسٹ ہیں، وہ تمہارے ہارٹ کی اصلاح کریں گے، یہ قرآن تمہارے قلب کی اصلاح کرتا ہے. وہی بات جو آنکھوں اور ویژن کا تعلق ہے، آئیز اور ویژن، اینڈ ایئرز اینڈ سائٹ، ایئرز اینڈ کیا بولتے ہیں اس کو، سننے کی کیفیت کو، ہیئرنگ کو. कुरान बंदे के फिजिकल हार्ट पे भी असर करता है। इसका एक वीडियो थी, बल्कि इरम अगर याद हुआ तो दिखा देंगे इनको, कि एक्सपीरियंस किया गया, दिल के मरीजों के पास कुरान की तिलावत चलाई गई तो उनकी ईसीजी की जो रिपोर्ट थी वो बदल गई, जिस्म के अंदर जो खून की सर्कुलेशन थी वो बदल गई। ऐसी तो आपको बीसियों चीजें आप नेट से मिली भी जाएंगी, लेकिन जो इस कुरान को सुनते हुए हमारे दिलों के अंदर हो रहा होता है, इसकी तो गवाही आप ही दे सकते हैं, ये सबको मिलेगी। अल्लाह इंसानों को दावत देता है, ना मानो ये अल्लाह का कलाम है, मत मानो इट्स अ होली बुक। तुम कहते हो ये मोहम्मद ने लिखे, मान लो तो चलो सल्लल्लाहु अलैहि वसल्लम, दुनिया में औरों के भी तो मानते हो ना, एरिस्टोटल की बातें मानते हैं ना लोग, फ्राइड की साइकोलॉजी को मानते हैं ना, मानते हैं कि नहीं मानते, कांट के नजरियात चलते हैं ना, तो एक दफा इस कुरान के नजरियात को सिर्फ अपनी दुनिया बनाने के लिए लोगों मान जाओ, तुम देखना तुम्हारी बीमारियां इससे दूर हो जाएंगी। और ये हकीकत है। देखिए हम मुसलमान तो इसको रिलीजियस बुक समझ के मानते हैं ना, लेकिन ना माने रिलीजियस और भी तो एथिक्स है ना, तो इसके नाते से भी जो लोग कुरान के ऊपर अमल करके देखेंगे उनकी जिंदगी बदल जाएगी। आज इंसानियत एहसास कमतरी में मुबतला, ये कुरान उसका जवाब, बेकारियत का इलाज इसमें है। गीतते हैं आप और मैं अपनी जिंदगी पे गौर कर लें, ये सारी बीमारियां हमारी दूरी से होंगी, किसी में कोई अखलाकी कमजोरी देखे, अपने लफ्ज ना जाया करें, बोले भी ना, ये कुरान काफी है बोलने के लिए। आपको जिस बंदे की सलाह करनी है उसको कुरान की आयत पढ़ के सुना दे। ये किताब हमदर्दियां सिखाती है, ये किताब मॉरल एथिक्स सिखाती है, दिल से सब नेगेटिविटीज खत्म होके इंसान को इतना कारामत कर देती है। आज आप देखिए कि साइकोलॉजी में फ्राइड के नजरियात को बहुत मानते हैं ना, उसी पे चलती है मोर लाइकली। अगर आप एक इस्लामिक साइकोलॉजी बनाएं, हमारे पास इस फ्राइडे को एक सिस्टर थी, बल्कि उनकी शेयरिंग रिकॉर्ड भी हुई, बड़ी अच्छी, मैंने बाद में भी सुनी उसको, तो वो बताती हैं, कहती हैं कि आई वॉज लॉस्ट, कीनिया से कुछ ताल्लुक था, मुस्लिम थी, मुस्लिम फैमिली थी, सब कुछ था, लेकिन कहती मुझे डॉट से कुछ सर्कल, अल्हम्दुलिल्लाह ऐसे सर्कल में फंस गई कि कहीं जीजस के ऊपर स्ट्रगल कर रही हैं तो कभी मोहम्मद पे कर रही हैं। आखिर उनको किस चीज ने कुरान की तरफ किया? कुरान ने किया। तो याद रखिए कि ये हर गम का इलाज है। अब यहां तक जो बातें हैं ना, अगर आप दुनिया की नाते से दीन की चीजें लें, हमारे पास एक सिस्टर थी, आई किसी प्रोग्राम में, तो उन्होंने कुछ पेपर दिया मुझे, कहने लगी कि मैं ये साइकेट्रिस्ट हूं और दिस एंड दैट, तो मैं लोगों का इलाज करती हूँ। खैर मैंने उनसे थोड़ी सी बात की तो मेरे दिल में लगा कि कभी ये आके कुरान की क्लास में बैठे तो जो ये काम कर रही है अगर लोगों की सलाह कभी, तो उसमें कितनी बेहतरी आ जाएगी। हकीकत है कि अगर आज आप इन दोनों को मिला दें तो दुनिया से बीमारियों का, साइकोलॉजिकल प्रॉब्लम्स का सारा सब कुछ खत्म हो जाए। फिर आप देखिए कि ये किताब सिर्फ इनफरादी तौर पे लोगों को फायदा नहीं देती जैसे आपको दे रही है, ये इज्तमाही तौर पे अगर आप डाल के देखें, पूरी दुनिया को इस्लामी निजाम, अदल, जस्टिस, इकोनॉमिक्स, माशरत, मईशत, सब कुछ है, जिंदगी को पुरसकून करने वाली किताब है। बीवी कैसे बनो, शौहर कैसा हो, कई सवाल इंसान के दिमाग में उठते हैं, मैं क्यों बना, मैं क्यों पैदा किया गया, मैं मरने के बाद किधर जाऊंगा, सबके जवाब इधर है। तो अल्लाह कहते हैं कि काफिर को तो ये दो चीजें मिलेंगी, लेकिन अब अगले दो हिस्सों को देखिए, वह हुदा व रहमा, हिदायत और रहमत, ये लिल मोमिनीन है। अगर आप आयत पे गौर करें तो या अय्युहन नास को हाईलाइट कर लें और आखिरी लफ्ज़ लिल मोमिनीन को कर लें, तो आपको दो ब्रैकेट्स दिखेंगी, फिर सुदूर तक का लफ्ज़ या अय्युहन नास के साथ जोड़ लें, एक रंग से हाईलाइट कर लें, तो हुदा व रहमा को लिल मोमिनीन के साथ दूसरे रंग से हाईलाइट कर लें, तो समझ आ जाएगी कि ईमान वाला सिर्फ इस किताब को दो फायदों में नहीं लेता, उसको इससे हिदायत भी मिलती है और उसके लिए ये किताब रहमत बन जाती है। हकीकत ये है कि दुनिया में आज लाख लोग या तो खुश है, क्या हो रहा है, किसी का फोन है जी, या तो लोग खुश है या खुशहाल है, समझते हैं खुशहाल कौन है, जो बहुत अमीर मुल्क है, दुनिया कैसे लोग मुल्क है ना, स्विट्जरलैंड, कोई और भी चंद नाम होंगे आपके पास, वहां के लोग खुशहाल बहुत हैं, पे स्केल बहुत ऊंचा है, लिविंग स्टैंडर्ड बहुत ऊंचा है, लेकिन वहां के लोग खुश नहीं है। और कुछ के लोगों में, मुल्कों में गुर्बत है, सड़कें भी हो सकता है टूटी भी हो, बिजली भी पूरी ना हो, लेकिन लोग खुश बहुत हैं। सर्वे किया गया था, दुनिया का सबसे अमीर मुल्क स्विट्जरलैंड एंड नॉर्वे, लेकिन सबसे ज्यादा सुसाइड, खुदकुशी, डिप्रेशन वो नॉर्वे में, और इस दूसरे मुल्क में, और दुनिया का सबसे गरीब मुल्क कंपैरेटिवली कर लें तो वो बांग्लादेश, और सबसे ज्यादा खुश चीयरफुल लोग बांग्लादेश के। ये किताब ना सिर्फ आपको खुशहाल बनाती है, खुश भी रखती है। क्या हम सब दौलत के अंबार जमा करके खुश हो जाते हैं घरों में? कितना कुछ हमारे पास इन मुल्कों में रहते हुए, अपने मुल्कों में भी इससे भी ज्यादा लोगों के पास माशाल्लाह। खुशी नहीं मिलती, खुशी मिलेगी जब दिल को खुश करेंगे, और दिल की खुशी इस किताब में। फबिज़ालिका फलयफ़रहू। सूरह बकरा के आयत 74 में हमने पढ़ा था, सुम्मा क़सत कुलूबुकुम। ये काफिर के दिल की सख्ती है, कुफर दिल को सख्त कर देता है। मर्द नादा पे कलाम नरम नाजक बे असर वाली कैफियत। याद रखिए, हक को कबूल करना हो, हिदायत को कबूल करना हो, तो सबसे पहला करने का काम जो आपको मुझे करना है अपने लोगों में, उनके दिल नरम करें। दिल की सख्ती के साथ आप सोने जैसी आयतें और हदीसें भी उनको सुनाएंगे, नहीं मानेंगे। आप अपने बच्चों के दिल नरम करें, गुदास पैदा करें, तड़पें, रोएं, हस्बैंड्स के दिल नरम करें, उनके दिल में इसकी मोहब्बत डालें। आप अपने अखलाक, अपने रवैयों से बताएं कि आपके शौहर कहने पे मायल हो जाएं कि इस किताब ने इनको बहुत बदल दिया, खुशियां घर में आ गई। जब दिल नरम होगा ना, फिर फायदा। जैसे बारिश है, सख्त फ्लोर पे गिरेगी थोड़ी देर में खुश, और नरम मिट्टी पे आएगा तो अंदर जाएगी, बह अंदर अब जज्ब होगा। बंदे का अपना मैदा खराब हो तो कोई दवा असर नहीं दिख करती। तो ये कुरान पढ़ने से इंसान का दिल नरम होता है, मुआवजा। फिर आप फायदा देखेंगे, फिर आप देखिए, जो ही कुरान की दवा आपने ली, तकब्बुर, हसद, बुगज, हुब्बे दुनिया सब दूर। अल्हम्दुलिल्लाह, इस वीक में हमें मौका मिला, जज़ाकअल्लाह खैर सिस्टर सदफ का। इनके घर में एक सीरीज शुरू हुई हुई है, आपको पता है, पिछले वीक भी प्यूरिफिकेशन ऑफ सोल। इस वीक हमने किस पे बात की? ईगो पे। कुछ फायदा हुआ? फायदा हुआ हुमा जी, आपको कुछ फायदा हुआ? आप लोग थे उधर, इसलिए आपसे पूछ रही हूँ। हम नैना को कुछ और सोचा हुआ था, वो अंदर से कुछ और निकली। तो याद रखिए, जब तक हम अपना तज़किया नहीं करेंगे, ये कुरान भी ऊपर से गुजर जाएगा। गंदे दिल के साथ कुरान सुनेंगे, कुरान तो वही है, आपके पास आके गंदा हो गया। तो ये किताब इंसान को खूबसूरत कर देती है। सूरत आल इमरान के आयत 14 में हमने पढ़ा था, ज़ुय्यिना लिन्नास हुब्बुश शहवाती से लेकर वलनामी वलहस। एक लंबी लिस्ट थी कि लोगों के दिलों में औरतों, बच्चों, माल, खासोने, चांदी, इसकी मोहब्बत है। अल्लाह ताला कहते हैं, इन सब से बेहतर, कुला नबियुकुम भी खैरुम मिन ज़ालिक। वहां भी यही बात थी कि ये सब कुछ है, लेकिन क्या मैं तुम्हें इससे भी बेहतर ना बताऊं? और वो अल्लाह के पास है। तो हम सबको इन आयतों को पढ़ने के बाद अब खुद से पूछना है कि अल्लाह का फजल और उसकी रहमत लेना चाहती हूँ, पा रही हूँ, जिंदगी में इत्मीनान और खुशी आ रही है, तो फबिज़ालिका फलयफ़रहू। असल खुशी ये है, देखिए, इस किताब के जरिए अल्लाह ताला के साथ एक ऐसा ताल्लुक जुड़ जाता है बंदे का, उसको बाहर के माहौल में क्या हो रहा है इससे ज्यादा फर्क नहीं पड़ता। छोटी सी मिसाल दूंगी, सिर्फ समझाने की नीयत से। आप देखिए, एक लड़की, उसकी शादी होती है, उसका शौहर उससे बेपनाह प्यार करता है, टूट के प्यार करता है, लेकिन घर में कोई और रिश्ता या बहुत सारे रिश्ते ऐसे हैं कि जो उसकी कदर नहीं करते या उससे उस तरह नहीं है। वो लड़की जिसको शौहर का प्यार मिल जाता है, क्या घर वालों की मुखालफतें और उसके मुकाबले में जम जाती है कि नहीं? कहती, मुझे मेरे शौहर का प्यार मिल गया, मुझे और क्या चाहिए। और शौहर भी समझदार होता है तो वो समझाता है कि बेगम माफी करनी करें, वक्त की बात नहीं है, वक्त चल जाता है ना। एक शौहर बेचारा कर क्या लेता है, माँ के आगे बोलेगा तो कितना को बोलेगा, फिर हम ही कहते हैं चुप करें, ना बोलिए, मेरे पे बात आएगी। पहले सिखाती है ये ना ये का वो क्या, फिर जाते हुए कमरे से कहती है, बाप नीचे जाके कुछ ना कहिएगा, मैंने तो अपना दिल हल्का किया था, तो वो अल्लाह का बंदा कहेगा मेरा भारी हो गया, मैं हल्का करने जा रहा। ये हमारे हमारे नक्स है, हम अपनी बच्चियों को दिल हल्का करना नहीं सिखाते कि कुल इन्ना माशको बसी व हुस्नी इलल्लाह। बड़ी शिद्दत से मैं सूरत यूसुफ का इंतजार कर रही हूँ, चल पड़े, इंशाल्लाह अगले महीने आ जाएगी, फिर देखिए रिश्ते कैसे निपटते हैं, फिर देखेंगे आप कि सच्ची रिश्तेदारियां किस तरह से जुड़ती हैं। तो बहरहाल, कहने का मकसद यह है कि जिसको अल्लाह से प्यार हो जाए, फिर वो कैसे दुनिया की मुखालफतों से झगड़े। कई दफा लोग कुरान पढ़ने वाले कोई ताना देते हैं, कहते हैं ये बड़े ओवर कॉन्फिडेंट हो जाते हैं, ऐसे लगता है कि बस अब ना इनको गम है ना कोई फिक्र। भाई कैसे हो, वो कहते हैं ना कि जब एक रब का साथ है तो सारी खुदाई भी मेरे खिलाफ है, क्या गम है मुझे जब मेरा रब मेरे साथ है। अंदर दिल पे ओस बरस रही है तो बाहर के गम दुख क्या है, बाहर की तकलीफें क्या है, इंसान को एक लम्हा नहीं लगता सोचने में। इस तरह सोच बदलती है वल्लाही। हम अपने भाई बहनों से कितनी मोहब्बत करते हैं आप सबको पता है। मैं आपको सच्ची बात बताती हूँ, जिसको कहते हैं ना वीक पॉइंट, यानी मेरा छोटा भाई जो है ना, छोटा था इसलिए भी कह ले और मिलान भी था, मैं जब खुद छोटी थी तो मुझे उससे इतनी मोहब्बत थी, इतनी मोहब्बत थी कि उसको ना, जिसको आज के दौर में मेरे माइग्रेन कहते हैं, भूखा रहे या धूप में रहे तो सर में दर्द होता था, और जब तक फिर उसको वॉमिट ना आ जाए और जैसे होता ना वो ठीक नहीं होता, बिलीव नहीं कि जब कभी उसकी जरा सी कैफियत देखती थी ना कि सर में दर्द, तो मैं अंदर जाके दूसरे कमरे में छुप जाती थी, मुझसे देखी नहीं जाती थी और मैं रोती थी कि अल्लाह इसको कुछ ना हो जाए। इतनी मैं, इवन मेरी शादी भी हो गई, जब मैं गई तो मुझे पाकिस्तान से कॉल पे सिर्फ एक ही गम था कि कामरान को सर में दर्द तो नहीं हो रहा, ये हालात है। अखीर यकीन करें कि कभी कभी कुछ चीजें नासूर बन जाती है ना, फिर मैंने अल्लाह से दुआ की कि मुझे धड़का लगा रहता है, जैसे खौल उठते रहते हैं, फोन कर करके पूछना ये तो नहीं वो नहीं। और अब चंद दिन पहले उसने मैसेज कोई किया हो, आपने कोई लिखा कि मैं बीमार था, तो मैंने उसके जवाब में उसको पुट्ठा ही मैसेज किया, जिसको पुट्ठा ही कहेंगे ना वो, कि कोई बात नहीं ये फिक्र ना करो, आगे की फिक्र करो, ये ठीक नहीं वो नहीं। ऐसे लगता है आपकी, आपका अंदर बाहर आ जाता है, बाहर अंदर चला जाता है, लीस्ट प्रायोरिटी बन जाती है और प्रायोरिटी लीस्ट बन जाता है। ये कुरान हकीकत में आपके अंदर आ जाए, दुनिया की हर नेमत खूबसूरत है, हुवा खैरु मिम्मा यजमान, माल औलाद घर ये सब नेमत है, शर्त ये कि ये हिदायत की नेमत के साथ है। तो ये आयत इससे बहुत ज्यादा का मुतालबा करती है, लेकिन मैं यही आप सबको दुआ दूंगी कि अल्लाह आपको ये सच्ची खुशियां नसीब करे। आप देखिए यहाँ हुवा खैरु मिम्मा यजमाउन है, इस पे बात करके आपको ब्रेक दूंगी अभी इंशाल्लाह। जमा करने की बात है हमारी जिंदगी में जो कुछ भी है, मसलन आप अपने शौहर को ले लें, काम करते हैं ना, मेहनत करते हैं, फिर ही घर में रोजी रोटी आती है ना, सब्जी गोश्त सब कुछ, ये तो है बेसिक्स। जब भी कोई माल कमाता है उस पे सबसे पहले क्या लगता है, वक्त लगता है। आपके बच्चे स्कूलों में जाते हैं तो वक्त लगता है ना, आप घर से जाती हैं, यानी आप जो इसमें से मौजू बात निकली वो क्या है कि दुनिया की कोई भी चीज आप जमा करें उस पे सबसे ज्यादा क्या लगता है, वक्त, और दूसरी चीज बोले माल। आपने अपने घर में जितनी भी चीजें खरीद के रखी हुई हैं, दो ही चीजें लगी ना, आपका वक्त लगा, आप ढूंढा खरीदा, इधर गई उधर गई और फिर पैसे दिए। अब आप देखें जो कुछ आपके इर्द गिर्द, आज घर जाके आप एक छोटा सा एक्सपेरिमेंट करके देख लें, पूरे घर को देखें नीचे से ऊपर तक, जितने भी फ्लोर हैं आपके घर के, जो कुछ मेरे घर में है इसको खरीदने में कितना वक्त लगा और कितना माल का, दो कॉलम बना ले, वक्त इन्वेस्ट किया ना आपने और दूसरी तरफ लिखिए कि माल। ये चीज इतने की, माल तो हम बड़ी जल्दी कर सकते हैं काउंट, कीमत का पता होता है, रफली एस्टिमेशन भी होता है, वक्त बाज दफा अनकाउंटेबल लग जाता है, क्योंकि सिर्फ वक्त वो नहीं लगता जो यहां से दुकान पे जाके लाना है, सोचें आइडियाज ख्यालात कैटलॉग्स, फिर इंटरनेट सर्चिंग गोइंग दिस दिस, अब आप लिखिए सब तरफ, तीन कॉलम बनाए, वक्त माल और उसके आगे वो चीज लिखे, और फिर आज अपने लिए उसकी वैल्यू पूछें। क्रिस्टल, आपने 100 पाउंड का एक छोटा सा पीस खरीदा, उसको लेने में आपके 4 घंटे लग गए, आपके शोकेस पे क्रिस्टल आ गया और अब आपके सर में दर्द शुरू है, आपको कोई कहता है बेगम सर में दर्द है, ये देखो क्रिस्टल कितना प्यारा लगता है तुम्हें, आप हो सकता है वही क्रिस्टल शौहर के हाथ पे मार दे कि मेरी तो जान पे बनी हुई है अब क्रिस्टल। कोई चीज हमारे सच्चे जज्बों का निर्मल बदल नहीं हो सकती, ये सब चीजें फिर एक वक्त तक बोझ लगती हैं, बेगानी लगती हैं। जब इंसान को असल जन्नत के क्रिस्टल दिखते हैं तो अपने वक्त और अपने माल को अगर लगाना है तो वहां लगाएं जहां आपने और मैंने जाना है, जहां रहना है। जब दुनिया के बच्चे पढ़ते हैं आपके, क्या लग रहा है उनका, वक्त और माल। आज दो चीजें लिख के जाए, मेरा वक्त कहां लग रहा है, मेरा माल कहां लग रहा है, मेरे बच्चों का वक्त कहां लग रहा है, मेरे बच्चों का माल कहां लग रहा है, और सबका, हम सब एक साथ हैं। आप देखिए कि जरूरियात से हटके जमा पे भी हम पहुंच चुके होते हैं, हमारे पास एसेट्स हैं माशाल्लाह, बैंक बैलेंसेस हैं, हमने जमा करके ये चीजें रखी हुई हैं, तो ये कौन सी बड़ी बात है। किसके पास नहीं था माल, फिरौन को देखिए, कारून को देखिए, शद्दाद को देखिए, नमरूद को देखिए। आज कभी आपने उनके नाम रेफरेंस में भी सुने? चले, हम तो उनको नहीं मानते, कभी आपने गौरों और या दूसरे उनके फॉलोअर्स के भी सुने? अब इसके बरक्स जिसने कुरान जमा किया, मिम्मा यजमा, उनके नीचे एक बड़ी सी एरो डाले, आजकल आप ज्यादा क्या जमा कर रही हैं? कुरान, तर्जुमा, तजवीद, मानी, लव, सब कुछ। और इस पे आपका क्या लग रहा है? वक्त भी लग रहा है और माल भी लग रही है। ये है खैरु मिम्मा यजमा, खैरु मिम्मा यजमान। और कौन कह रहा है? देने वाला अल्लाह कह रहा है खुवा खैरु मिम्मा यजमान। कुरान की खुशियां सच्ची खुशियां, और ये दौलत सबसे बड़ी। हद तक अल्लाह के नबी की हदीस है कि जिसको कुरान के पढ़ने ने दुआ करने से रोक रखा तो अल्लाह उसको बिन मांगे ज्यादा देता है। बस आप देखिए, आपका बच्चा है, उसके इम्तिहान हो रहे हैं, अम्मी मेरे लिए दुआ करें। बच्चे बस क्या कहते हैं? मैं इम्तिहान देने जा रहा हूँ, आप जायनमाज बिछा लें। वैसे कुछ फर्ज भी नहीं पड़ेंगे, तो अम्मा जी को बिठा देते हैं दुआओं के पोटले पे कि आप मेरे लिए दुआ करें, मेरे ग्रेड्स आए। अब आपके बेटा, मैं तो वो तर्जुमा याद कर रही थी तो मैं तो कर ही नहीं सकी, तो कहेंगे बस अम्मी आप काम की नहीं। उसको ये हदीस सुनाए कि बेटा मैं दुआ नहीं कर सकी ना इतनी, लेकिन कुरान पढ़ते हुए अल्लाह ने जो मेरा वक्त गुजारा वो तेरी तरफ है। ठीक है, आज हमारा बड़ा जोर है दुआओं पे, खुद भी करते हैं, दूसरों को भी कराते हैं, ये एक अलग इशू है, इसको भी छोड़ दें। मैं आपको मिसाल देती हूँ कि कुरान कैसे दुआ से बेहतर है। आपके घर के दरवाजे पे एक सवाली आता है, फकीर है, कहता है 10 पाउंड दे दो, मांग रहा है, आप उसको भी दे देंगे, देंगे ना? और एक बंदा या बंदी घर में आके आपके के बच्चे की टेक केयर करती है, आपकी खिदमत करती है, आपके बच्चे को संभालती है, उसको शावर दिलाती है, उसके नाखून काटती है, सच बताएं एंड ऑफ द डे किसको खुशी से 10 पाउंड देंगे? मांगने वाले को या आपके बच्चे की हिफाजत करने वाली को? इसको तो हो सकता है 10 देने थे तो 15 दें कि इसने मेरे बच्चे की बड़ी केयर की, इसने सफाई आज बहुत अच्छी की, 15 दे दूं। अब आप इसको ले, एक है अल्लाह से, अल्लाह दे 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 मांगना है, और एक के अल्लाह के दीन की खिदमत करने वाला। आज हम अल्लाह के दीन को बच्चा बना ले, सारी बातें समझ आती हैं। आज के दौर में कुरान की खिदमत करने वाले अल्लाह के दीन की हिफाजत करें तो अल्लाह उनको ज्यादा देगा, या बैठ के दुआएं मांगने वाले? आपका बच्चा बीमार है और आप कहते मैं तस्बीह पढ़ लूं, तस्बीह पढ़ने से उस वक्त क्या होगा? आज दीन के ऊपर इतने इल्जाम आते हैं, इतनी बातें हैं, लोग जहालत की मौत मरे, हम कहते हैं मैंने अब ये भी नफिल शुरू कर दी और अब मैं इंशाल्लाह अब 8 की बजाय 24 करूंगी और 20 करूंगी। हम नफली इबादत के जरिए अल्लाह के पास आते हैं। और एक आखिरी बात कह के ब्रेक देती हूँ, मुझे पता है आपको भूख लगी हुई है। आप देखिए कि आपका एक बच्चा है जो हर वक्त कहता है अम्मी पैसे दो। पता नहीं यहाँ बच्चे पैसे मांगते हैं ऐसे छोटे के? नहीं, पाकिस्तान में दुकानें पास पास होती हैं और गली में ही आ जाते हैं थोड़ी थोड़ी देर बाद, अम्मी पैसे, अम्मी आपका पर्स किधर है? एक बच्चा हर वक्त पैसे मांगता है और दूसरा बच्चा आपके पास बैठ जाता है आके, फिर आपको बड़े प्यार से लिपटता है, कहता है अम्मी आप मुझे बहुत अच्छी लगती हैं, अम्मी आई लव यू। सच बताएं आप किस बच्चे को ज्यादा देंगी? पास बैठने वाले को ना। तो जो बंदा अल्लाह के पास आके बैठ जाता है ना, अल्लाह उसको मांगने वालों से ज्यादा देता है। इंशाल्लाह ना ब्रेक के बाद जो भी बात है वो करेंगे। अब आप लोग अपनी शेयरिंग लिखे, दो लोग आ जाए, ब्रेक है, और आज ब्रेक के बाद इंशाल्लाह फौरन तफसीर शुरू होगी, हम ऑनलाइन पे भी लेंगे साथ ही, और अगला हिस्सा वलीउल्लाह का है, इसलिए कोशिश करें मिस ना हो। नमाज इंशाल्लाह क्लास के एंड पे होगी, ठीक है? और आप लोग देखें कि अगर टाइम को सही मैनेज करें तो हम ये सब कुछ कर लेंगे। इधर भी लिखिए, और इधर कौन आएगा? जी आप आइए इधर से। असलो किधर है आज? बच्चों में आज उनकी ड्यूटी है। जी अमरीन आपने की थी उस दिन शेयरिंग 2 दिन पहले। जी आप दोनों आ जाइए इधर से। नसरीन जी आप आइए, आप आइए प्लीज, कम इन प्लीज, कम इन, टाइम बहुत छोटा है इसलिए कह रही हूँ। जी इधर से कोई आ जाए, बहुत खुशी से तो कोई नहीं कहता। इरम आप आ जाए, चलो फटाफट आ जाए, कमन। अच्छा ये दोनों तो आपस में भी गड़बड़ है, समझने हैं, बारी बारी आ जाए, इकट्ठे ना आए। जी सदफ आप कुछ कहना चाह रहे हैं प्लीज, माइक है उधर तो दे दे इनको सद। इरम आप उतनी देर करें, आपको माइक देते हैं क्योंकि वो फिर ऑनलाइन वाले बेचैन हो जाते हैं।
किसके बारे में बोलूं?
अपने बारे में बोलूं?
फिर सारे मेरा बाद में मजाक बनाते हैं।
आपको लगता है 11 पारे पढ़ के भी ऐसे? किसी ने कुछ नहीं कहना इनको। हाँ
ये सबसे ज्यादा अच्छी बात लगी है कि जो माल है उसको दीन की राह पे लगाओ।
گڈ ماشاء اللہ جی جزاک اللہ بہت اچھی بات کی انہوں نے. وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ.
جی میں نے آج کے سبق سے یہ سیکھا کہ ہمارے ہر غم چاہے وہ دنیا ظاہر ہے ہمیں ابھی فی الحال جو میں اپنی کیفیت بتا رہی ہوں کہ ابھی مجھے صرف دنیا کا ہی غم لگے ہوئے ہیں کہ میں خود کو ٹٹولتی ہوں. اس دن میں استاذہ جی کا بھی لیسن سن رہی تھی کہ دنیا میں تین قسم کے لوگ ہوتے ہیں کہ ایک جو ان سے جو دنیا میں خوش ہیں اور اللہ تعالیٰ بھی ان سے خوش ہے, اور ایک وہ کہ جو دنیا میں دکھی ہیں لیکن اللہ تعالیٰ خوش ہے, اور تیسرے وہ لوگ کہ جو خود بھی دکھی دنیا میں خوش ہیں لیکن اللہ تعالیٰ ان سے خوش نہیں ہے راضی نہیں ہے. اور میں خود کو ڈھونڈ رہی تھی کہ میں کس کیٹیگری میں آتی ہوں, اور میں نے خود کو کسی میں بھی نہیں پایا کہ مجھے ایسا لگا کہ میں ان تینوں میں ہوں. اور مجھے بہت اس دن بھی ڈر لگا, اور آج بھی لیسن سے سن کے یہ سوچا کہ مجھے انشاءاللہ اس قرآن پاک سے جڑنا ہے, اور اپنے گھر والوں کو بھی انشاءاللہ جوڑنا ہے, کیونکہ میں نے دیکھا ہے کہ واقعی یہ ہر غم کا علاج ہے.
بے شک
کہ چاہے وہ دل کے اندر کا ہو یا جسمانی ہو, اور انشاءاللہ دعا کرتی ہوں کہ اسے جڑوں اور ہدایت بھی لوں, اور انشاءاللہ اپنے گھر والوں کو بھی اس پہ قائم کروں. اور آج صبح جب ارم سسٹر کی ارم جی کی شیئرنگ سنی, اور لائک انہوں نے جو لگائی تھی تو اس وقت بہت رش آ رہا تھا کہ کاش کہ ہم لوگ بھی اس موقع میں انشاءاللہ اس وقت
آئے گا آپ کے اوپر بھی وقت انشاءاللہ
بھی. اور دوسرا یہ کہ میں نے اپنے بہت سارے لیسنز مس کیے ہیں جس کا مجھے بہت افسوس ہوتا ہے, ایوری ڈے سنتی ہوں. تو جب میں پچھلی استاذہ جی کوئی پچھلی باتیں پوچھتے ہیں کہ کس آیا میں آیا یا کچھ ایسا, اور جب مجھے اس کا جواب نہیں آتا تو اس وقت اپنے پہ بہت دکھ بھی ہوتا ہے اور غصہ بھی آتا ہے.
اللہ تعالیٰ آپ کی ساری کمیوں کو دور کر دے گا, اور یہ تو زندگی بھر کا سفر ہے, چلتے رہیں گے تو انشاءاللہ سفر آسان ہوگا.
السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم
پچھلے سبق کے حوالے سے کہ ہدایت کی بات ہم پڑھ رہے تھے, اور واقعی ہدایت کی طلب کا ہونا بہت ضروری ہے. جب تک ہمارے دل میں طلب نہیں ہوگی تب تک جو ہے اللہ سبحانہ تعالیٰ رستے آسان نہیں کرتے. مجھے یاد ہے کہ 2008 کے اندر جب میں اور میری بھابھی جو ہیں ہمیں یہ اس چیز کا تھا کہ ہم قرآن سیکھیں عربی سیکھیں, کیونکہ ہمارے ساتھ کچھ لوگ ایسے تھے جو بولتے تھے تو ہمارے دل میں بھی تڑپ تھی. اور اللہ سبحانہ تعالیٰ نے اسی سال بلکہ اگست کی یہ بات ہے اور ستمبر میں ہمیں استاذہ جی سے ملوایا, اور تب سے ہم نے یہ سفر شروع کیا. باقاعدہ سفر الحمدللہ 2010 سے شروع کیا تھا. تو اللہ سبحانہ تعالیٰ جو ہمارے دلوں میں ہدایت کی طلب ہے اور بڑھائے, اور ہم آگے سے آگے جائیں انشاءاللہ. اور قرآن کے حوالے سے واقعی جو قرآن ہے وہ ہم سب کے لیے شفا ہے, رحمت ہے, اور کیا کہتے ہیں جب زندگی میں ہے تو واقعی پرسکون ہے, نہیں ہو تو زندگی پرسکون نہیں ہو سکتی. اس کے حوالے سے میں ایک بات کہنا چاہوں گی کہ جس طرح کبھی کبھی میں نشید سنتی ہوں تو نشید سنتی ہوں تو پھر بھی میرے دل میں بے چینی اور گھبراہٹ ہوتی ہے, لیکن جب میں قرآن سنتی ہوں تو ایک دم سکون سا آ جاتا ہے. تو میں نے بہت یہ جو واضح فرق ہے نا یہ بہت محسوس کیا ہے کہ واقعی قرآن پڑھنے سے جو ہے دلوں میں سکون آتا ہے. تو اللہ سبحانہ تعالیٰ ہم کو اس سے جوڑ کے رکھے, اور زندگی کے آخری دم تک ہم اس سے جڑے رہیں, اور لوگوں کو بھی اس کے ساتھ جوڑیں انشاءاللہ. آمین. جزاک اللہ خیر.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
I just want to share one experience from my childhood. I used to go to school. I was a Muslim then, and when I used to come home on the way there was a house where the Muslims used to live, and during Ramadan they used to have the you know the Quran playing proudly. Whenever I passed from that house, my skin used to go shudder, and the hair used to stand on end, and I couldn't understand why it happened to me. So every time I used to go on purpose and listen to it and just pass from that, to just to have that experience again and again. today I'm understanding that why Allah subhanahu wa ta'ala put that in my heart and He wanted to guide me. And today, alhamdulillah, I'm listening that Quran is a rahmah and a hidayat.
Yes.
And Allah subhanahu wa ta'ala had decided then, which I didn't know then, that He wanted to guide me. Alhamdulillah. Jazakallahu khairan kaseera.
یعنی ان کی بات اس بات کی دلیل ہے نا کہ قرآن نان مسلمز کو بھی افیکٹ کرتا ہے نا, تو الحمدللہ اللہ نے ان کو گائیڈ کیا. اس پہ ایک لیکچر ہے قرآن میرے دل کی بہار, اگر آپ ویب سائٹ پہ سنیں جو شارٹ کورس ہے قرآن کی کتنے, اس کا پہلا انٹرو لیکچر ہے, تو اس میں مزید تھوڑی سی مزید غور و فکر کی چیزیں, اگر آپ اس کو بعد میں سننا چاہیں تو فائدہ ہو سکتا ہے. آن لائن پہ بھی بہت خوبصورت شیئرنگس ہیں. ایک تو مجھے بہت ہی اچھا لگا سسٹر آسفا کی اوپر سے شیئرنگ آئی ہے, اوپر سے مراد ہے کہ آسمان سے نہیں, کہ میں نے بچوں کو سنبھالنے کے ساتھ ساتھ پوری کلاس بھی سنی ہے. شابر, پہلی دفعہ مجھے اتنی خوشی کی خبر ملی ہے اوپر سے. تو جو جیسے آپ نے سنا ہے وہ آپ ان سب کو بھی بتائیے گا, اور اس طرح آن لائن کے ساتھیوں کی بھی بہت خوبصورت شیئرنگس ہیں, تو بہتر ہے کہ آپ لوگ آن لائن اس کو شیئر کریں. ہم لوگ بریک لے لیتے ہیں, 15 منٹ کافی ہیں, بھاگ دوڑ کے فٹافٹ ان شاء اللہ 1:30 پہ واپس ملتے ہیں. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جزاکم اللہ خیرن کثیر استاذ. الحمدللہ. جی ماشاءاللہ, کتنی خوبصورت آیات. آپ میں سے کوئی یہاں پر مائک پر آ کے شیئرنگ کرنا چاہے تو آپ ضرور بتائیں اور ہینڈ ریز کریں, انشاءاللہ پھر آپ کو بھی یہاں پر چانس دیں گے. اور دوسری بات یہ کہ اب سے انشاءاللہ آپ لوگوں کی بھی 15 منٹ کی بریک ہے تاکہ آپ لوگ بھی ریسٹ کریں, ریلیکس کریں, تو انشاءاللہ اس کے بعد پھر ہم واپس کنٹینیو کریں گے. ٹھیک ہے جی, الحمدللہ. اور یہ لنک بھی دے دیا سسٹر شاہین نے, تو یہ ہمارا انشاءاللہ ہوم ورک ہے کہ ہم اس لیکچر کو بھی سنیں گے انشاءاللہ. ٹھیک ہے, چلیں جزاکم اللہ خیرن کثیر. پھر یہ کہ ہم لوگ ابھی اپنی بریک کرتے ہیں. سسٹر میرا آپ نے شیئرنگ کرنی ہے. جی سسٹر میرا آپ شیئرنگ کرنا چاہتی ہیں؟ یس اوکے ٹھیک ہے, آپ مائک لیں پھر اس کے بعد انشاءاللہ سسٹر شاہین لے دیں گی.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. میں آپ لوگوں سے ایک مختصر سی بات کہنا چاہ رہی تھی کہ میرے ایگزامس چل رہے تھے کچھ دو تین مہینے پہلے, تو ہے نا جب میں ایگزامس لکھ کے آ رہی تھی تو الحمدللہ اللہ تعالیٰ کا اتنا احسان تھا کہ الحمدللہ ایگزامس اچھے جا رہے تھے, اور اتنا سکون تھا الحمدللہ کہ میری ماما نے مجھ سے کہہ رہی تھی کہ جو وہ کہہ رہی تھی اس کا خلاصہ یہی تھا کہ تم دیکھو تمہیں سکون قلب بھی ہے اور دیکھو تمہارے ایگزامس بھی اچھے جا رہے ہیں. حالانکہ دیکھیں تو دوسرے لوگ کتنا مطلب ٹینشن لیتے ہیں, اتنا فکر کرتے ہیں اور اتنا وہ کرتے ہیں, کتنے پریشان ہوتے ہیں, لیکن اللہ تعالیٰ کا اتنا رحم تھا الحمدللہ کہ اتنا قلب سکون قلب کہتے ہیں نا, اتنا سکون تھا اور مطلب اتنی گھبراہٹ اس طرح کچھ نہیں تھا. اور میں بتا نہیں سکتی آپ کو کہ میں نے اتنی کچھ اپنی طرف سے کوشش نہیں کی, لیکن اللہ تعالیٰ کا اتنا رحم ہے کہ میں خود حیران ہوں الحمدللہ ثم الحمدللہ, کہ میں بتا نہیں سکتی آپ کو کہ کتنی آسانی سے اللہ تعالیٰ نے میرے ایگزامس میں مجھے مطلب پار کرا دیا کہ میں تو سوچ بھی نہیں سکتی تھی. جیسے استاذہ کہہ رہی تھی نا کہ انتظار ہوتا ہے کہ کیا ہوئے گا, پتا نہیں کہ یہ ہوگا یا وہ ہوگا, لیکن اللہ تعالیٰ کا اتنا کرم ہوا الحمدللہ کہ اتنی آسانی سے اللہ تعالیٰ نے میری اتنی مدد کی کہ میں آپ کو بتا نہیں سکتی. کہ مطلب لوگ اتنی محنت کرتے رات رات بھر جگ کے پڑھتے ہیں, پورا پڑھ کے بھی سیٹسفائیڈ نہیں ہوتے, لیکن اللہ تعالیٰ کا اتنا رحم ہوا الحمدللہ کہ کچھ زیادہ محنت نہیں تھی, لیکن اللہ تعالیٰ کی مدد سے الحمدللہ اتنی اچھے سے میں بتا نہیں سکتی آپ کو کہ اللہ تعالیٰ نے مجھے ایگزامس میں پاس کرا دیا الحمدللہ. اور سکون جو تھا کہ الحمدللہ کہ اتنا ٹینشن نہیں, اتنی وہ نہیں, اور جب ایگزامز ہوتا تھا پھر واپس آتے تھے تو الحمدللہ پھر اپنی جو نارمل روٹین پہ لگتے, لیکن اتنا جو لوگوں کو کتنا خوف ہوتا ہے کہ ارے اب تو فائنل ایگزام ہے اتنا پڑھنا باقی ہے, لیکن جو دل کی حالت میری تھی الحمدللہ یہ شیئر کرنا چاہتی تھی آپ سے. جزاک اللہ خیرن کثیرا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
یہ گھر محبوب حق کا ہے.
چلا چلا بھائی ان الحمد والنعمة لك والملك لا شريك لك لبيك حجا حقا تعبدا ورقا لبيك مرهوبا ومرغوبا إليك لبيك ذا النعماء والفضل الحسن لبيك وسعديك والخير بيديك والرغباء إليك والعمل لبيك ذا المعارج لبيك ذا الفواصل لبيك إله الحق لبيك لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك والملك لا شريك لك.
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته أهلا وسهلا ویلکم بریک سے واپس آ گئے ہیں آپ لوگ سب جی الحمد للہ انرجائزڈ جی الحمد للہ رب العالمین گڈ ماشاء اللہ اور اتنی خوبصورت آیات پڑھی تو میرے خیال سے بریک کے دوران بھی یہی سوچتے رہے ہوں گے نا اور واقعی میں قرآن ہم سب کو ایک ایکسٹرا انرجی دے دیتا ہے اور اگر ہم تھکے ہوئے بھی ہوتے ہیں تو ہماری ایک طرح سے ریفریش ہو جاتے ہیں بالکل اگر ہمیں کوئی ایسی ایک طرح سے فوڈ مل جائے الحمدللہ ایسی نرشمنٹ کتنی زیادہ ضروری ہے ہم سب کے لیے نا جی بالکل الحمدللہ اور یہ دیکھتے ہیں نا جب قرآن کے لفظوں کے معنی کتنے گہرے ہوتے ہیں نا کہ ہم دیکھا نا کہ ڈفرینٹ ورڈ کی استاذہ نے کچھ لفظی وضاحت بھی کری تو انسان کتنا حیران ہو جاتا ہے کہ کتنی بہترین زبان ہے یہ عربک زبان الحمدللہ اور پھر جب زبان بھی ایسی میسج بھی ایسا اور دیا بھی اللہ سبحانہ تعالیٰ نے اٹ ہیز ٹو بی دا بیسٹ الحمدللہ جس دن کلاس نہیں ہوتی بہت لسٹ لیس دن جاتا ہے لسٹ لسٹ کیا مطلب سسٹر دن جاتا ہے ریسٹ لیس دن جاتا ہے جی بالکل صحیح بات ہے اور آپ کو پتہ ہے کہ میں جب اپنی کلاسز لیتی تھی تب بھی اور اب بھی تو میری کلاس اگر میں قریب نہیں بھی ہوں تو کوئی نہ کوئی روم ضرور کھلا ہوا ہوتا ہے نا پیل ٹاک پہ یا کوئی بھی ایسی آڈیو ضرور چل رہی ہوتی ہے تو سم ٹائمز میرے ہسبینڈ بھی کہتے ہیں کہ یہ آپ کی میڈیسن ہے اور اس کو پورا دن لینا ضروری ہے میرے لیے یعنی بالکل نور اور روشنی وغیرہ جی بالکل ایسا لگتا ہے لیکن ان شاء اللہ تعالیٰ ڈفرینٹ آپ سمجھیں کہ ڈفرینٹ ہم چوائسیز کر سکتے ہیں تو الحمدللہ اٹ از ٹرو نا بالکل بالکل یعنی قریب نہ بھی ہو نا بس کام کرتے کرتے بھی ادھر آئے تو ایک بات سننے کو مل بھی گئی اگر ہم اپنے گھر میں کام بھی کریں تو اس سے بھی بہت افیکٹ پڑتا ہے بالکل تو چلیں انشاءاللہ ہم لوگ یہاں اسٹاپ کرتے ہیں استاد کے ساتھ شروع کریں گے اپنی تفسیر السلام علیکم و رحمۃ اللہ وبرکاتہ
اللہ کرے کہ جس طرح یہ قرآن عربی میں چلتا ہے ہمیں اردو میں سمجھ آئے. کتنے لوگوں کو سمجھ آ رہا تھا, آج تو آ ہی رہا ہوگا نا کہ ترجمہ آپ نے کیا ہوا ہے. تو گھر جا کے بلکہ اسی سبق کی لسننگ کیا کریں جس کو اگلے دفعہ آنا ہوتا ہے, اور اس سے بھی آپ کا انشاءاللہ فہم بھی بڑھے گا اور آپ واقعی قرآن والے بن جائیں گے. اگلی آیت پہ چلتے ہیں اور انشاءاللہ اس کی جو کچھ چیزیں رہ گئی ہیں وہ آپ لوگ ضرور سنیے گا. اس لیکچر میں اس کو ہم نے ایک مثال سے لیا تھا کہ قرآن واقعی دوا ہے, تو پھر اس کے سے فائدہ اٹھانے کے لیے اس کو کھولنا اور پڑھنا پڑے گا. اب آگے موضوع تھوڑا سا پلٹتا ہے, ہم دیکھتے ہیں آیت نمبر آیت 60 سے. وَمَا ظَنُّ الَّذِينَ يَفْتَرُونَ عَلَى اللَّهِ الْكَذِبَ يَوْمَ الْقِيَامَةِ, اور جو لوگ اللہ سے جھوٹی باتیں منسوب کرتے ہیں قیامت کے بارے میں ان کا کیا گمان ہے. سوال پیدا ہوتا ہے کہ اللہ کے بارے میں یہاں جھوٹی باتیں گڑنے سے کیا مراد ہے؟ کوئی نہیں آنی قیامت. اچھا جی ایک چھٹکے, ٹھیک ہے, جزاک اللہ خیر. آیت 59, قل ارائیتم ما انزل اللہ لکم من رزق, ان سے کہیے کہ تم نے کبھی غور کیا. انداز دیکھیے اس صورت میں بار بار ارائیتم آ رہا ہے, اور اس سے واقعی انسان سوچ میں پڑ جاتا ہے کہ میرے ہی سے بات کی جا رہی ہے. تو اللہ تعالیٰ ایسے لوگ جو شرک کرتے تھے, اور مکہ والوں کا شرک جو تھا وہ خاص طور پہ جانوروں کو اللہ تعالیٰ کے نام پہ چھوڑ دینا, اور کسی کو اس طرح حرام قرار دینا کہ اس سے 10 بچے ہو گئے. یہ وہی بات ہے جو ہم پیچھے سورت مائدہ کے شروع میں پڑھ چکے ہیں, سورت الانعام میں بھی بات ہوئی. تو کھانے پینے اور جانوروں کے معاملے میں اپنی مرضی کی باتوں کو دین بنانے والوں کو اللہ سبحانہ وتعالیٰ کہتے ہیں, قل ارائیتم ما انزل اللہ لکم, ان سے کہیے کبھی تم نے غور. کہ اللہ نے تمہارے لیے جو فجعل تم منہ حراما وحلالا, تم اس میں سے کسی کو خود ہی حرام کہہ دیتے اور کسی کو حلال کہہ دیتے ہو. قل اللہ اذن لکم, ان سے پوچھئے کیا اللہ نے تمہیں اس کا حکم دیا ہے؟ نہیں. تو پھر ام علی اللہ تفترون, یا پھر تم اللہ پر جھوٹ باندھتے ہو. سورۃ الانعام میں تفصیل گزر گئی, سورۃ الانعام میں ان چیزوں کی تفصیل گزر گئی کہ جن کو لوگ اپنی مرضی سے حرام یا حلال قرار دیتے تھے. سورۃ مائدہ میں بھی ہم نے مشرکین مکہ کی خود ساختہ شریعت کا تذکرہ پڑھا, یہاں وہی بات دوبارہ دہرائی جا رہی ہے, جس کا خلاصہ کیا ہے کہ حرام اور حلال کے معاملے میں اللہ کے حکموں پہ بن جاؤ. میرا اور آپ کا کام نہیں ہے کہ حرام کو حلال یا حلال کو حرام کرے. اب دیکھیں اگر اللہ نے سور کو حرام قرار دیا ہے تو اس کا یہ نہیں مطلب کہ اللہ کو سور سے نفرت ہے اور بکری سے بڑا پیار ہے, بلکہ اللہ کو پتہ ہے کہ ہمارے لیے کیا چیز بہتر ہے اور کیا بہتر نہیں ہے. جس طرح سے ہم کبھی حرام کو حلال نہیں کر سکتے, اسی طرح حلال کو بھی حرام نہیں کرنا چاہیے. میں جب بھی اس موضوع کی آیت پڑھوں تو میرے ذہن میں کچھ ساتھی آ جاتے ہیں ایسے, یہ چیز میں بالکل نہیں کھاتی, یہ تو میں کھا ہی نہیں سکتی. نہ کھائیں لیکن اس کو حرام نہ قرار دیں, ٹھیک ہے, چاہے چکھنے کے لیے چاہے کسی کا دل رکھنے کے لیے. تو اللہ تعالیٰ کہتے ہیں کہ تم اللہ کے حکموں پہ رہو, اور یاد رکھیے صرف کھانے اور پینے میں حرام نہیں ہوتا حلال, بلکہ جینے میں اور خوشیوں میں. تین لوگ نبی صلی اللہ علیہ وسلم کے پاس آئے, وہ روایت آپ نے سنی بھی ہے. ایک نے کہا کہ میں رات کو سوؤں گا نہیں اور ساری رات عبادت کروں گا. دوسرے نے کہا شادی نہیں کروں گا, بیوی بچوں میں پڑ کے دین چھٹ جاتا ہے. اور تیسرے نے روزے کی بات کی. تو جب اللہ کے نبی تک یہ بات گئی تو آپ نے ان کو منع کیا کہ میں یہ سب کام کرتا ہوں اور اللہ کو بھی یاد کرتا ہوں، جس نے میری دین میری عبادت کو کم سمجھا اس نے زیادتی کی. تو آپ اور میں اس میں اب میں اور آپ کیا لیں؟ آپ کہیں گے نہ تو ہم نے صاحبہ کو حلال کیا نہ ہم کو کیا. ہم کیا کرتے ہیں؟ دین کے نام پہ بعض دفعہ ریجٹ ہو جاتے ہیں، دین کے نام پہ دنیا کو بالکل چھوڑ دیتے ہیں. نمبر ایک، قرآن 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 نالے قرآن کے ساتھ ہی قرآن کی کلاسیں، اب دوسروں سے دل میں بودھ آنے لگتا ہے. کبھی بھی نہ ایسا کریں. دیکھیے، ڈاکٹرز اگر مریضوں سے دور ہٹ جائیں گے تو پھر ان کا علاج کون کرے گا؟ کرنا کیا ہے؟ بیلنس رکھیے. نبی صلی اللہ علیہ وسلم اتنے مصروف انسان تھے، کبھی آپ ان کی بیویوں کو یہ شکوا کرتے ہوئے نہیں پائیں گے کہ آپ ہمیں وقت نہیں دیتے، آپ ہمارا حال نہیں پوچھتے. خود کو دن بدن آرگنائز کرتے جائیں، آپ اپنے رشتے داروں کو ملنے کا وقت رکھے. اگر وہ آپ سے ملنا چاہتے ہیں ضرور ملیے. آپ ان کو دعوتیں پکائیں، ضروری نہیں 10 کھانے پکائیں، دال چاول پکا لیں. آپ کبھی کسی کو گھر میں کوئی آپ کے آتا ہے، کوئی ضروری تو نہیں کہ آپ 6 چیزیں بنا کے ان کو کہیں آ جائیں، آؤ بھائی، بلکہ چلو تم بھی بیٹھو میں بھی بیٹھتا ہوں، چائے پی لیتے ہیں. تکلفات کو اگر ہم زندگی سے نکال دیں اور بیلنس رویہ رکھیں، ویک ڈیز ویکینڈ، اور آپ کے پاس تو ماشاء اللہ اتنا لمبا ٹائم ہوتا ہے جو ویکینڈ پہ، یعنی اس کلاس کے بعد کچھ نہیں کرتے، تو تھرسڈے سے سنڈے تک کیا ہوتا ہے؟ کل میں کسی سے کہہ رہی تھی جو میرے پاس تھی، میں نے کہا سنڈے کی شام تو میری بس ہو جاتی ہے، جیسے کسی جدائی. حالانکہ الحمدللہ پورا ویکینڈ بزی رہا ہے، کلاسز وہ سب کچھ چلتا ہے، لیکن اس کلاس کی وہ جس کو کہتے ہیں نا طلب، اور وہ اداس ہو کے مس کر کے ہمت ختم ہو جاتی ہے کہ سنڈے کو دل کرتا ہے کب صبح، اور صبح جا کے پہنچے تو کریونگ ہونے لگتی ہے نا. تو ہر چیز کو بیلنس رکھے، کھانے میں پینے میں. بیلنس کو مراد گناہوں میں شرکت کی بات نہیں کر رہی، یعنی اللہ سے حکمت مانگے کہ اللہ تعالیٰ ہمیں سب کو لے، لیکن اس کلاس کے وقت کو اس کلاس کے ساتھ اور اپنے وقت سے جوڑے. نہ کہ اس کی کلاس تو ہے یہ 4 گھنٹے کی، ہفتے میں 4 دن کی، اور آپ کی پوری زندگی پہ پھیلی ہوئی ہے، خاندان سارے کو پتہ چل گیا، رشتے دار سارے پریشان ہیں، اور کرنا کرانا پھر کچھ نہیں، لیکن شور مچانا ہے کہ ہم قرآن پڑھتے ہیں. تو ہمیشہ بیلنس رکھیں. آپ فیل کریں گے جب آپ بیلنس رکھتے ہیں تو اس کا ایک ہی نتیجہ ہوتا ہے، آپ اس کام میں خوش رہتے ہیں. جو کام آپ کرتے ہیں اور اس وقت وہی کام کریں، خوش رہیں گے آپ. اور کر کچھ رہے ہیں اور سوچ کچھ اور رہے ہیں تو خوش نہیں رہیں گے. بہرحال آگے آپ دیکھیے، ایسے لوگوں کو اللہ تعالیٰ نے کہا کہ اللہ پہ جھوٹ باندھتے ہیں. تو کبھی بھی اللہ کا نام لے کے کوئی ایسی بات نہیں کرنی چاہیے کہ جو پھر لوگوں کو اللہ کے دین سے دور کر دے. آیت 60، وَمَا ظَنُّ الَّذِينَ يَفْتَرُونَ عَلَى اللَّهِ الْكَذِبَ يَوْمَ الْقِيَامَةِ، اور جو لوگ اللہ سے جھوٹی باتیں منسوب کرتے ہیں قیامت کے بارے میں، ان کا کیا گمان ہے؟ یعنی ان کا کیا خیال ہے کہ اس دن اس جرم کے بدلے میں ان کو کیا سزا دی جائے گی؟ دیکھیں، آج ایک سیٹ بیلٹ بھی اگر ہم کھلی چھوڑتے ہیں تو پولیس مین کے آتے ہمیں پتہ چل جاتا ہے نا ٹکٹ ملے گا. اگر آپ نے روڈ پہ ٹریفک میں اپنے آپ کو اوور سپیڈ کر لیا تو فکر ہوتی ہے نا کہ اب اگر پولیس نے پکڑ لیا تو کیا ہوگا. یہی ہے، یہاں کرو مستیاں، اپنی موجیں کرو، اپنے مرضی کے کام کرو، تو قیامت کے دن تمہارے ساتھ ہونے کیا والا ہے؟ سوچو، یہ بھی سول سرچنگ کوسچن ہے. تو ان اللہ لذو فضل علی الناس، اور یقیناً اللہ تو انسانوں کے حق میں بہت فضل والا ہے. ولیکن اکثرہم لا یشکرون، لیکن ان کی اکثریت شکر گزار نہیں ہے. یہاں اللہ کے فضل کی بات کیوں ہوئی کہ لوگ اللہ کے بارے میں اتنی نافرمانیاں کرتے ہیں، پھر بھی اللہ ان کو دنیا میں بھی کھلاتا پلاتا ہے اور آخرت میں بھی. پھر آپ دیکھیں، پیچھے قرآن کو فضل کہا گیا تھا، ہاں یہاں فضل والی بات آ گئی کہ اللہ نے یہ کتاب نازل کر لوگوں پر اپنی رحمت کی ہے، لیکن اکثر لوگ اس کی قدر نہیں کرتے. اس کے بعد آیت نمبر 61 سے 70 میں کچھ ایسی چیزیں ہیں کہ نبی صلی اللہ علیہ وسلم کی ذات کو بنیاد بنا کر توحید کی کچھ چیزیں سکھائی گئیں، اور اسی کے اندر پہ ولایت کا تصور بھی آئے گا. آیت 61، وَمَن تَكُون، اچھا تھوڑی مشکل آیت ہے ترجمے کے اعتبار سے، اس لیے تھوڑے تھوڑے ٹکڑوں پہ فوکس کیجئے گا. وَمَن تَكُون فِي شَانٍ، اور اے نبی، یعنی اللہ اپنے نبی کو انڈائریکٹلی مخاطب کرتے ہیں کہ نہیں ہوتے آپ کسی بھی کیفیت میں. یہاں پہ کوما لگا لیں، مراد کہ آپ کی ہر حالت جب بھی ہوتی ہے تو ہم اس کو جانتے ہیں. وَمَا تَتْلُ مِنْهُ مِنْ قُرْآنٍ، اور نہیں پڑھ رہے ہوتے آپ قرآن میں سے کچھ. اور تیسری کیفیت مسلمانوں کی ہے، وَلَا تَعْمَلُونَ مِنْ عَمَلٍ، اور اے مسلمانوں تم نہیں کر رہے ہوتے کوئی بھی اچھا عمل. مراد کہے کہ ہر وقت جب نبی کی کیا کیفیت ہے، نبی قرآن پڑھا رہا ہوتا ہے جب اپنے لوگوں کو، اور مسلمانوں جو تم کام کرتے ہو، ان تمام وقتوں میں اِلَّا كُنَّ عَلَيْكُمْ شُهُودًا، اس تفیدو نفی، مگر یہ کہ ہم تمہارے پاس موجود ہوتے ہیں جب تم اس میں مصروف ہوتے ہو. بات سمجھ آئیے؟ اللہ کے موجود ہونے کا احساس ہے. اللہ سبحانہ تعالیٰ یہاں یہ بتا رہے ہیں کہ اس دین کے کام کے راستے میں جو بھی مشکل آتی ہے، اے نبی ہمیں اس کی خوب خبر ہے. کیونکہ آپ دیکھیے کہ یہ 10 سال سے مکہ میں اسلام کی جو کوششیں چل رہی تھیں، اب 12 سال ہو گئے، کوئی خاطر خواہ نتائج نہیں نکل رہے، مخالفتیں بڑھتی جا رہی ہیں، اب دشمنیوں پہ آ گئے. تو اللہ کے نبی اور آپ کے صحابہ کو بہت سارے کام اکٹھے کرنے پڑ رہے تھے مکہ میں. کیا کام تھے مکہ میں؟ نمبر ایک، مسلسل مخالفت برداشت کر رہے تھے، پھر حق پہ ڈٹنا اور اس کی قیمت پہ کوڑے کھانا. پھر اسی طرح آپ دیکھیے کہ اللہ کے نبی کو انتھک کام کرنا پڑتا تھا اور نتیجہ کچھ بھی نہیں، صفر. اس بندے کے لیے کام کرنا بہت آسان ہوتا ہے جس کا اینڈ آف دا ڈے ریزلٹ مل جائے، رپورٹ کارڈ ہاتھ میں آ جائے، آپ کا اے گرے آ گیا، آپ کے سٹارز لگ گئے، 10 سٹار ہو گئے، 20 ہو گئے. لیکن جب دین کے کام کرنے میں ایسی کوئی روایت نہ مل رہی ہو کہ جس سے لگے کہ پتہ نہیں اللہ بھی خوش ہے کہ نہیں، تو انسان تھکنے لگتے ہیں. اللہ اس آیت میں خوشخبری دیتے ہیں کہ تم فکر کیوں کرتے ہو، ہم ہیں نا دیکھنے والے، تم لوگوں کے لیے تھوڑی کر رہے ہو، ہم جانتے ہیں. آپ قرآن پڑھاتے ہیں جو سو کتاب کے دل کی کیفیت ہے، اور ان کی جھٹلانے کے وقت جو آپ کی تکلیف دل کی ہوتی ہے، اور مسلمان جو کچھ بھی کرتے ہیں ہم ہر چیز کو دیکھ رہے ہیں. اس تفیدو نفی، جب تم اس کو شروع کرتے ہو، اس کے اندر ہوتے ہو، ایک عجیب خوبصورت سی خوشی اس انداز میں. آپ دیکھیں کہ آیت کا شروع جو ہے نا واحد کا سیگا ہے نا، نبی کو کہ تکونو پھر تتلو، لیکن آخری حصے میں تعملون جمع کا آ گیا. تو پتہ کیا چلا کہ مسلمان جس حال میں بھی ہوتا، اس کو اللہ کے دین کو پھیلانے کے رستے میں کوئی مشکل بھی آتی ہے، کوئی دل دکھاتا ہے، کوئی بات کر دیتا ہے، کوئی نقصان دیتا ہے، فکر نہ کرو، اللہ اس کا بہترین بدلہ دے گا. خوشخبریاں اللہ کے نبی کے لیے ہیں کہ آپ قرآن پڑھتے پڑھاتے ہیں، ہم آپ کو اوپر سے دیکھ رہے ہوتے ہیں. یہ نہیں آتے سننے تو نہ آئے، آپ کی آواز یہ نہ سنیں، ہم سن رہے ہوتے ہیں. اور مسلمانوں کو بھی بتا دیا کہ دیکھو تم لوگ جو بھی بھلائیاں کر رہے ہو، جو آج اسلام کو اسٹیبلش کرنے کے لیے کوشش کر رہے ہو، قربانیاں دے رہے ہو، ہم ایک ایک چیز لکھ رہے ہیں اور تمہارے ایک ایک عمل کے گواہ اور قدردان ہیں. ہم اپنے مندوں سے دور نہیں ہیں. حقیقت ایک انسان کا اگر عقیدہ یہ بن جائے تو اس کے دل کے اندر سے نفاق جڑوں کی طرح سے نکل جائے، اندر سے روٹس بھی نکل جائیں کہ جب میرا رب ہر کام کو دیکھ رہا ہے تو میں کیا نہ کروں. ہم کب تھکتے ہیں دین کے کام سے؟ جب مخالفت ہوتی ہے، جب دوسرے ہمارا ساتھ نہیں دیتے. دین نہ بھی چھوڑے نا تو ہم اخلاق چھوڑ دیتے ہیں. یاد رکھیں، لکھیں یہ بات، دین پر مسلسل جمے رہنا. آپ کی مخالفت کر رہے ہیں، آپ کے کوئی بھی ہیں جن کو آپ قرآن کی دین کی دعوت دیتے ہیں، نمبر ایک وہ آپ سے بدتمیزی بھی کر رہے ہیں، کچھ بھی. آپ نے جو نہیں کرنا نا وہ یہ ہے کہ اخلاق کا دامن نہیں چھوڑنا. وہ آپ ان سے ون سائڈڈ پیار کریں، وہ آپ کو نہیں ملتے آپ ان سے ملیں، وہ آپ سے بات نہیں کرتے آپ ان سے کریں، آپ فیل کریں گے کہ آپ کا اخلاق ان کو واپس لے کر آئے گا. محبت فاتح عالم، علامہ اقبال نے ایسے نہیں کہا تھا کہ محبت دنیا کو فتح کر لیتی ہے، لیکن ہم اپنی غلط باتوں اور چگلیوں اور اس طرح کی باتوں سے بعض دفعہ دوسروں کو پیچھے کر دیتے ہیں. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ جس کو اللہ سے اجر لینا ہے اس کو تو اجر ہی ملے گا نا. دیکھیے کوئی بندہ آپ کو خوش کرتا ہے تو آپ خوش ہو جاتے ہیں، یہ تو ختم ہو گیا معاملہ. ایک بندہ آپ کو دکھ دیتا ہے، آپ اس پہ خوش ہو جائیں، یہ معاملہ کبھی ختم نہیں ہوگا. آپ کا معاملہ اللہ کے ساتھ پڑ گیا کہ آپ اس تکلیف پہ خوش ہو رہے ہیں. اور یاد رکھیے، جب آپ دین سے جڑ جاتے ہیں نا، مثلاً کب جڑیں گے آپ خیر سے دین سے؟ قرآن کا کورس پورا ہونے کے بعد نا، پھر ہی قرآن والے بنتے. آپ ہو چکے ہیں، جڑ چکے ہیں. جس دن آپ کی نسبت اللہ کے قرآن کے سیکھنے سکھانے سے لگتی ہے، سارے مسلمان قرآن والے ہیں. لیکن اللہ کے نبی کی ایک بڑی پیاری روایت یاد آ گئی، آپ نے فرمایا کہ کچھ لوگ دنیا میں ایسے ہیں کہ وہ اللہ کے گھر والے ہیں. اللہ ان اللہ من اہلین، اللہ کے اہل و عیال میں سے کچھ لوگ ہیں. تو لوگ بڑے حیران ہوئے کہ اللہ کے نبی، اللہ تو نہ کسی کو اللہ نے پیدا کیا نہ کیا، قل هو اللہ احد سوچ لیں، تو دنیا میں اللہ کی فیملی کون لوگ ہیں؟ تو کہا ہم اہل القرآن، وہ قرآن والے. وخاصت اللہ، اللہ کے خاص لوگ ہیں. تو قرآن کا علم، علامہ امام بخاری رحمہ اللہ نے خاصت اللہ میں قرآن سیکھنے سکھانے والوں کو لیا. بخاری کی روایت ہے، خیرکم من تعلم القرآن وعلمہ، تمہارے بہترین وہ ہیں جو قرآن سیکھتے اور سکھاتے ہیں. تو جب عرشوں سے یہ میسیجز آ رہے ہیں کہ قرآن سے جڑنے والا بندہ وہ ہوتا ہے جو قرآن کے پیغام کو بھی سمجھے, تو پھر اس کا اخلاق اعلیٰ ہو, پھر وہ لوگوں کو قرآن سے دکھتا ہے تو اس کا ہر عمل لوگوں کو دکھتا ہے. تو اللہ تعالیٰ یہی بات ہمارے دلوں میں جماتے ہیں کہ وما یا زبر ربی کمن مسمن مسقال ضرورت ان فلر دی ولا فسما, اور نہیں غائب ہوتی آپ کے رب سے زمین میں ایک ذرے کے برابر بھی کوئی چیز اور نہ آسمانوں میں, بلکہ ولا اصغر من ذلك ولا اکبر, نہ تو اس سے کم تر کوئی چیز اور نہ اس سے بڑی, الا فی کتاب مبین, مگر وہ ایک روشن کتاب میں درج ہے. اس آیت کو سوچیے ذرا, اللہ کو سب کچھ پتا ہے. اللہ تو تمہاری نیتوں کو بھی جانتا ہے, تمہاری نیتوں کی حفاظت کرتا ہے, تمہارے ایک ایک ذرے کی حفاظت کرتا ہے. تمہارے نیکیوں کے چھوٹے چھوٹے بیج لگا رہے ہو, کل جنت میں اس کے بڑے بڑے باغ ملیں گے. تم جو کرتے ہو اللہ کے لیے کر رہے ہو, تمہیں لوگوں سے تو نہیں ملنا, تو اللہ تسلیاں دے رہے ہیں. اور آپ سوچئے جب اللہ کے نبی پر آیتیں اترتی ہوں گی تو کیا دل کی حالت ہوگی. ہم نے تو بھی دین پہ وہ تکلیفیں نہ سہی, نہ ہمارے رستوں میں آئیں, نہ ہمارے وہ ایمان ہے, اور اللہ ہم پہ نہ ڈالے وہ مشکلیں کہ جو پہلوں پر ڈلی. ربنا لا تؤاخذنا ان نسینا اخطانا, ربنا ولا تحمل علینا اسرا کما حملت علی الذین من قبلنا. ہم تو کہتے ہیں اللہ ہم پہ وہ بوجھ نہ ڈالنا جو پہلوں پہ ڈالے. تو اس بات کا خلاصہ کیا کہ جب نیکی اللہ کے لیے کرتے ہیں نا, تو پھر آپ لوگوں کی باتوں سے نہ چھوڑتے ہیں اور نہ لوگوں کی تعریفوں سے اس کو کرتے ہیں. پھر آپ بولیے آگاہ ہو جاؤ, اللہ کے دوستوں پر نہ کوئی خوف ہے اور نہ وہ غم زدہ ہوں گے. اللہ اکبر, کون ہوتے ہیں ولی اللہ؟ آیت 63, الذین آمنوا وکانوا یتقون, وہ لوگ جو صاحب ایمان ہوں اور تقوی کی روش اختیار کرے. کیا ملے گا ان کو؟ آیت 46, لہم البشرا فی الحیات الدنیا وفی الاخرہ, ان کے لیے تو دنیا کی زندگی میں بھی بشارتیں ہیں اور آخرت میں بھی. اللہم اجعلنا منہم. اللہ اکبر, لا تبدیل لکلمات اللہ, اور تیرے رب کی باتیں بدلی نہیں جاتی. ذالک هو الفوز العظیم, یہی ہے بہت بڑی کامیابی. دو آیات میں اللہ تعالیٰ نے ولی اللہ کی تعریف بھی بتا دی اور اس کے بارے میں صحیح کانسیپٹ بتا دیا. لفظ دیکھ لیجئے, اللہ تعالیٰ نے یہاں خاص طور پہ اولیاء کا لفظ استعمال کیا, اعلیٰ, جو کہ سورۃ یونس کی ایک خاص صفت ہے. خبردار, جان لو, آگاہ ہو جاؤ, بے شک اللہ کے ولی اولیاء. اب اولیاء اللہ کے نام پر ہمارے ہاں کیا تصور ہے عموماً؟ بہت مسکنسیپشنز ہیں. چند مسکنسیپشن سن لیجئے جو ہمارے ذہنوں میں, پھر ان کے بارے میں صحیح کانسیپٹ بھی دیکھیں گے اور قرآن ہمارے سامنے ہے. پہلی بات ہے کہ ہمارے ذہن میں ولی اللہ کے بارے میں تصور آتا ہے کہ جس کو اللہ بنا دے ولی اللہ, وہی ولی اللہ. یہ جی پہنچے ہوئے ہیں, جس طرح نبوت کے بارے میں کچھ لوگوں ہمارا ایمان ہے, اور آف کورس یہ سچ ہے کہ نبوت جو ہے یہ اللہ کی طرف سے ملتی ہے. ایسی چیزیں جو اللہ کی طرف سے ملے نا, اس کو وہبی کہتے ہیں, وہاب, اللہ تعالیٰ کا نام بھی الوہاب. تو جس طرح نبوت اللہ تعالیٰ کی طرف سے ملتی ہے, اس کو کمایا نہیں جا سکتا. یعنی میں اور آپ پوری کوشش بھی کر لینا تو ہم کبھی بھی نبی نہیں بن سکتے. اور اگر آج کو یہ دعا کرتا ہے کہ اللہ مجھے نبی بنا, تو یہ حد سے بڑی بھی دعا ہے. کچھ لوگ سوچتے ہیں کہ جس طرح نبوت وحی ہے, اسی طرح ولایت بھی وحی ہے, حالانکہ یہ غلط ہے. ایک چیز ہوتی ہے وحی, اللہ بس دے دے, گاڈ گفٹڈ کہہ لیں انگلش میں. دوسرا اس کا اپوزٹ ہوتا ہے کسبی, کسب سے کمانا. ٹھیک ہے, تو ولایت کے بارے میں یہ تصور کہ چند لوگ ہیں, مخصوص لوگ ہیں, اور ان کے ساتھ ہم نے کچھ کرامتیں رکھی ہوتی ہیں. ولی اللہ کون ہوتے ہیں؟ جو پانی پہ چل سکتے ہیں, جن کے گلے میں موتیوں کی مالائیں ہوتی ہیں, اللہ ہو اللہ ہو کرتے رہتے ہیں, جن کے پاس بن موسم کے پھل ہوتے ہیں, اور جو بیٹھ کے لوگوں کو بھی بٹھا کے باتیں کر کر کے رلاتے ہیں اور ہنستے ہیں اور اس قسم کی باتیں اور کہانیاں کرتے ہیں. تو یہ درست طریقہ نہیں. اگر آپ ابو بکر صدیق کا سوچئے, نبی کو پیچھے کر دیں, کیونکہ نبی تو نبوت تھی نا, نبوت کے بعد سب سے پہلے صدیق, خیر و بشر کا نام آتا ہے امت میں سے, وہ ابو بکر ہیں, عمر, علی, عثمان. آپ نے جتنی کو سیرت پڑھی ہے اور ماشاءاللہ واقعہ صحابہ کے پڑھے, آپ کے ذہن میں نشرہ مبشرہ کے بارے میں کیا آتا ہے؟ مالا ڈال کے, جبے ڈال کے, چوغے ڈال کے درگاہوں پہ بیٹھے کوئی بھنگ پیتے ہوئے دکھتے ہیں, نعوذ باللہ. یہ غلط کانسیپٹ ہے. وہ تو کبھی ہمیں بدر میں دکھتے ہیں تو کبھی احد میں دکھتے ہیں. 13 سال اسلام پھیلاتے رہے, مارے کھاتے رہے, لوگوں کو آزاد کرتے رہے, اسلام کے راستے بناتے رہے, اور مدینہ میں آ کے ان راستوں پہ چلتے رہے. ہجرتیں کرتے دیکھے ہم نے ولی اللہ. ایک تیسری مس کنسیپشن ہمارے ذہن میں ولی اللہ کے تصور کے ساتھ کیا ہے کہ ولی اللہ کا اللہ کے اوپر اتنا ہولڈ ہوتا ہے کہ اللہ ان کی بات کو بدلتا نہیں ہے. یعنی یہ اللہ تعالیٰ کے اوپر ایک قسم کی اتھارٹی رکھتے ہیں. یہ سب درست نہیں ہے. سمجھ لیجئے, نمبر ایک, ولی اللہ کوئی دوسری مخلوق نہیں ہے. ہر ایک ولی اللہ بن سکتا ہے. نبوت کا دروازہ بند ہے, ولایت کا دروازہ بند نہیں ہے. آپ اور میں کوئی بھی کوشش کر کے ولی اللہ بن سکتا ہے. اللہ سبحانہ تعالیٰ کی طرف آنا چاہتا ہے تو آ سکتا ہے. اور اگلی بات یہ ہے کہ جو رہ گئی کرامتے اور کشف اور یہ ساری کہانیاں, اللہ جس کو دینا چاہے. بعض دفعہ کافر کے ہاتھوں سے کشف ہو جاتے ہیں, کافروں کے بعض دفعہ نیک عام لوگوں سے بھی نہیں ہوتی. تو قرآن نے تو یہاں اتنی بات کہہ دی کہ اللہ ولی اللہ لا خوف علیہم ولا هم یحزنون. ہم دیکھیں گے 4 یا 5 طریقے ولی اللہ بننے کے. ہم ولی اللہ بننا چاہتے ہیں نا. پیچھے بھی آپ نے سنا اور وہ آیت بھی بڑی خوبصورت ہے, سورہ بقرہ کی آیت 257, کہ اللہ ولی الذین آمنوا, اللہ ایمان والوں کا دوست ہے. یخرجہم من الظلمات الی النور, وہ اندھیروں سے روشنیوں میں نکالتا ہے. یہ ہے اصل ولایت. اللہ جہالت کے اندھیروں سے نکال کر ہدایت کی روشنی میں لے آتا ہے جس کو ولی بنانا ہوتا ہے. اس کو اپنے دین کی سمجھ دے دیتا ہے. چلتے چلتے پھر بندے کا مقام کیا ہوتا ہے, جس کو حدیث جبرائیل میں انت عبد اللہ کا انک تراہو, کہ تم اللہ کی ایسے ہی عبادت کرو جیسے اس کو دیکھ رہے ہو. فَإِن لَمْ تَكُنْ تَرَاهُ, پھر اگر تم اس کو نہیں دیکھ سکتے, فَإِنَّهُ يَرَاكَ, تو وہ تو تمہیں دیکھ ہی رہا ہے. تو گویا کہ آپ کہہ لیجئے کہ ہدایت کے سفر سے ولایت کا سفر شروع ہوتا ہے. سب سے پہلے وہ اہدنا الصراط المستقیم کی جو دعا ہوتی ہے اس پہ چل رہے ہوتے ہیں. الذین آمنوا, ولی اللہ کا تو اپنا ایمان اللہ پہ ہوگا. وہ یہ نہیں اور یہ خود کہہ رہے ہیں کہ ہمارے بعد ہماری قبریں بنا دو, یہ وہ کر دو, ایسا نہیں ہوتا. بلکہ کرنا کیا پڑے گا؟ نمبر ایک, اللہ سے شدید محبت, اٹوٹ محبت. اتنی شدید محبت کریں جس کو آپ کہہ سکتے ہیں کہ جذباتی تعلق پیدا کریں, ایموشنل. ایک ہوتی پیار کا تعلق محبت کے. آپ کو میں نے ڈیفرنٹ اینگلز لکھائے تھے آیت سورت آل عمران میں, وہ زوجین للناس میں. بعض لوگوں سے ہمیں فائدہ مل رہا ہوتا ہے اس لیے ہم ان سے محبت کرتے ہیں, بعض لوگوں سے ہمیں خوبصورت لگتے ہیں تو محبت ہے. اللہ سے جو محبت ہو وہ اٹوٹ محبت ہو. انسان بیچ میں کسی دوسرے کو لائے بنا. احب والذین آمنوا اشد حبا للہ. پھر اسی طرح آپ دیکھیے کہ اس محبت کو پانے کے لیے سب سے پہلی چیز ہے فرائض, تقرب بالفرائض. اللہ کا قرب پانا ہے تو سب سے پہلے فرائض پہ آئیے. الحمدللہ اللہ کی توفیق سے اس فرائیڈے ہماری نئی بک شروع ہوئی ہے, اس میں ہم نے بات اس پہ کی ہے. بلکہ جو گروپ لیڈرز نہیں تھے اینڈ پہ مجھے وجہ لکھ کے دیں کہ کیوں نہیں آئے اس ویک پہ, 2-3 لوگ نہیں تھے. بہرحال فرائض, ٹھیک ہے. جب تک کوئی ولی اللہ خود 5 وقت کی نمازیں نہیں پڑھتا, رمضان کے روزے نہیں رکھتا, وہ ولی اللہ نہیں ہو سکتا. سیدھی سی بات ہے, ٹھیک ہے. دوسری چیز جو ولایت پہ آپ کو لے کے آئے گی نا, وہ ہے اللہ کی حدوں کو پامال نہ کرنا. اب جو میں نے مثال دی تو بعض بزرگوں کے بارے میں لوگوں کا خیال ہوتا ہے کہ وہ عورتوں کے پاس بھی آ جاتے ہیں, عورتیں بھی ان کے پاس بیٹھتی ہیں. پردہ, حجاب, یعنی اگر کوئی ولی اللہ بن کے بیٹھا ہے تو اس کا بھی عورتوں سے اتنا ہی پردہ ہے جتنا کسی عام دنیا دار کا. بعض دفعہ آپ نے دیکھا ہوگا پیری مریدی میں یہ پردے ختم ہو جاتے ہیں. عورتوں کے سامنے آنا, ان کو بیٹھنا, بات کرنا, اسی طرح حلال حرام کا فرق. وہ کہتے نہیں ہمیں جائز ہے, ہم نے پڑھی ہوئی ہے. جیسے آپ کو ایک تصویر دکھائی تھی, ایک عورت کسی قبر پہ بیٹھی ہوئی ہے تو لوگ آ کے, کسی نے پوچھا یہ کون ہے تو کہا کہ یہ ہمارے بزرگ تھے, فوت ہو گئے. فوت تو نہیں وہ کہتی, وہ کہتے پردہ کیے ہوئے. تو بھائی اتنی بڑی قبر کیوں کہا, ان کو ان کے بیڈ پہ دفن کیا گیا. بھائی اتنی بڑی کیا کہتے, ان کے سامان بھی اندر. تو آدمی نے جو انٹرویو لے رہا تھا اس نے کہا کہ اچھا جی اما جی آپ اس کو جانتی تو ہوں گی نا پہلے. کہتی ہاں جی ساڑے ہمارے گاؤں کے تھے. تو کہتی نمازیں وغیرہ تو پڑھتے ہوں گے. اس نے کہتا نہیں سچی گل, اسی نمازاں پڑھتے ہیں تو انہوں نے نمازاں کی لوڑ ہے. انہوں نے نہیں, حدود کی پابندی. بعض دفعہ آپ نے دیکھا کوئی کوئی ایسے لوگ جو اپنے آپ کو یہ کہلاتے ہیں پھوکے مار مار کے عورتوں کو مطلب علاج کرتے ہوئے دکھتے. تو دوسری چیز جو ہے وہ ہے کہ انسان حد نہ توڑے. انسانوں میں کسی کا یہ مقام نہیں کہ وہ کہہ دے کہ اب میرا دنیا کی ساری عورتوں سے پردہ ہٹ گیا. اگر ہٹ کہیں کوٹ کرا دوں گی لیکن خلاصہ یہی ہے کہ جب بندہ میری طرف ایک ہاتھ چلتا ہے تو میں اس کی طرف 10 ہاتھ آتا ہوں, وہ چل کے آتا ہے تو میں بھاگ کے آتا ہوں, اور وہ بندہ میری طرف آتا ہے تو پھر میں اس کے ہاتھ بن جاتا ہوں, اس کے پاؤں بن جاتا ہوں. حدیث بڑی خوبصورت ہے لیکن یہاں صرف حوالہ اس کا نوٹ کر لیں. اسی طرح اگلی چیز جو انسان کو اللہ کا ولی بناتی وہ کثرت ذکر ہے. اٹھتے بیٹھتے قیام وقود علی جنوبہم اللہ کا ذکر, سبحان اللہ, استغفر اللہ, اللہ اکبر, الحمد للہ. اگر آپ کو اللہ نے چوتھے فلور پہ گھر دیا نا تو شکر کریں, اپنی سیڑھیوں کو گنیں, ہر سیڑھی پہ اللہ اکبر, اور اترتے ہوئے سبحان اللہ, کھانا پکا رہے ہیں بسم اللہ. بندہ مومن کی پوری زندگی اللہ کے رنگ میں رنگی ہوتی ہے. ذکر, یاد بھی دل میں, زبان پہ بھی, اور دل میں شکر گزاری کا ذکر, اللہ کی نعمتوں پہ غور کریں. پھر اسی طرح اگلا اس کا درجہ ہوتا ہے اطاعت پر دوام. یہ نہیں کہ جب دل چاہا بات مان لی, جب مشکل لگی چھوڑ دی, دوام, کنٹینیوٹی, کنٹینیوسلی اوبے کرنا. آپ نے جتنا زیادہ اس پر آپ رہیں گے آپ دیکھیں گے کہ آپ کو اللہ تعالیٰ کا قرب ملے گا, اس کے ساتھ انسان کو خیر ملتی ہے. ایک حدیث طویل ہے, سنا دیتی ہوں, انشاءاللہ آپ انجوائے کریں گے. روایت ہے تفسیر ابن ابی حاتم نے, قیامت کے دن اولیاء کرام کی 3 قسمیں کر کے ان کو اللہ تعالیٰ کے سامنے لایا جائے گا. پہلی قسم والوں میں سے سوال ہوگا, تم لوگوں نے یہ نیکیاں کیوں کی؟ وہ جواب دیں گے کہ پروردگار تو نے جنت بنائی, اس میں درخت لگائے, درختوں میں پھل پیدا کیے, وہاں نہریں جاری کی, حوریں پیدا کی, یعنی وہ جنت کی نعمتیں بتائیں گے. بس اسی جنت کے شوق میں ہم راتوں کو بیدار رہے اور دنوں کو پیاس پیاس اٹھائی. اللہ تعالیٰ فرمائے گا, اچھا تو تمہارے اعمال جنت کے حاصل کرنے کے لیے تھے, میں تمہیں جنت میں جانے کی اجازت دیتا ہوں, اور یہ میرا خاص فضل ہے کہ جہنم سے تمہیں نجات دیتا ہوں, گویا کہ یہ بھی میرا ہی فضل ہے کہ میں تمہیں جنت میں پہنچا رہا ہوں. بس اس کے بعد وہ اور اس کے ساتھی بہشتے بری میں داخل ہو جائیں گے. یہ پہلی قسم. پھر دوسری قسم کے لوگوں میں سے ایک سے پوچھا جائے گا, تم نے یہ نیکیاں کیسے کی؟ یہ کہے گا, پروردگار تو نے جہنم پیدا کی, اپنے دشمنوں اور نافرمانوں کے لیے وہاں توق اور زنجیریں, حرارت, آگ, پانی, ہوا, گرم ہوا کا عذاب رکھا, یعنی وہاں جہنم کے عذابوں کو وہ بندہ ڈسکس کرے, دنوں کو جاگتا رہا, دنوں کو بھوکا پیاسا رہا صرف اسی جہنم سے ڈر کر. تو اللہ تعالیٰ فرمائے گا, میں نے تجھے اس جہنم سے آزاد کیا, اور تجھ پر میرا یہ خاص فضل ہے کہ تجھے اپنی جنت میں لے جاتا ہوں, یعنی تو نے جہنم سے نجات مانگی وہ تھی تو ایکسٹرا کے طور پہ تجھے جنت دے دیتا ہوں. بس یہ اور اس کے سب ساتھی جنت میں چلے جائیں گے. پھر تیسری قسم کے لوگوں میں سے ایک کو لایا جائے گا, اللہ تعالیٰ اس سے دریافت فرمائے گا, تم نے نیکیاں کیوں کی؟ وہ جواب دے گا کہ صرف تیری محبت میں اور تیرے شوق میں. تیری عزت کی قسم, میں راتوں کو عبادت میں جاگتا رہا اور دنوں کو روزے رکھ کر بھوک پیاس سہتا رہا, یہ سب صرف تیرے شوق اور تیری محبت کے لیے تھا. اللہ تعالیٰ فرمائے گا, تو نے یہ اعمال صرف میری محبت اور میرے ہی شوق میں کیے, لے اب میرا دیدار کر لے. اسی وقت اللہ جل جلالہ اسے اور اس کے ساتھیوں کو اپنا دیدار کرائے گا, فرمائے گا, دیکھ لے یہ میں ہوں, پھر فرمائے گا, یہ میرا خاص فضل ہے کہ تجھے جہنم سے بچاتا ہوں اور جنت میں پہنچاتا رہوں, میرے فرشتے تیرے پاس پہنچتے رہیں گے, میں خود بھی تجھ پر سلام کہا کروں گا, بس وہ اپنے ساتھیوں کے ساتھ جنت میں چلا جائے گا. تو بات واضح ہے, تینوں کام ٹھیک ہے, جہنم کے ڈر سے, جنت کے شوق, لیکن اصل چیز اللہ کی محبت ہے. دیکھیے اس کو یوں سمجھیے کہ ہماری جو منزل ہے نا, وہ جنت اللہ کی رضا ہے. وہ پچھلی حدیث جو یاد کریں, اب اللہ کی رضا پائیں گے تو جنت میں پہنچیں گے. تو اللہ اپنی شان کے مطابق کرسیوں پہ بٹھا دے یا چاندی پہ بٹھا دے, یہ اس کی مرضی ہے. جیسے ہم اپنے کسی پیارے کو ملنے جاتے ہیں نا, تو وہ اپنی اوقات کے مطابق ہمیں ڈرائنگ روم میں بٹھا دے, ڈائننگ میں بٹھا دے, کچن میں لے جائے, اس کی مرضی ہے نا. تو جنت اللہ سے ملاقات کا مقام ہے. یادون رب خوف و تمام, سورہ سجدہ میں رات کو پڑھ کے آپ سوتے ہوں گے کہ اللہ کو پکارتے ہیں خوف سے بھی اور تمے سے بھی. تو یہ ساری چیزیں کر کے وکانو یتقون, تقوی کا دامن نہیں چھوڑنا, اور تقویٰ کیا ہوتا ہے؟ ہم سورۃ مائدہ کی آیت 93 میں اس کے سارے سٹیجز پڑھ چکے ہیں کہ اذا متقوا امنوا وعملوا الصالحات ثم متقوا امنوا ثم متقوا احسنوا. اخیرلی منزل احسان ہے. انسان تقویٰ کی سیڑھیاں طے کرتے ہوئے اس طرح احسان پہ آ جاتا ہے کہ پھر اس کو اللہ تعالیٰ سامنے دیکھتا ہے. یہ درجہ لینے کی ضرورت ہے. ملتا کیا؟ لہم البشرا فی الحیات دنیا. اب یہ بشرا کیا ہے اس کو بھی سمجھ لیجئے. اللہ تعالیٰ کیا بشرا کیا خوشخبریاں دیتا ہے؟ تو نمبر ایک مختلف درجے ہیں لکھ لیجئے. سب سے پہلی بشرا کیا ہے؟ کہ مزید نیکیاں ملنے کی توفیق مل جاتی ہے. اللہم اجعلنا منہم. آپ کی نیکی کا اکاؤنٹ بند ہو جائے نا تو فکر کر لیں کہ ولایت سے آپ کا نام کاٹ دیا اللہ نے کہ فرشتوں اس کو نام کوئی کام دینا. اور آپ اچھا کام کریں تو ہر نیا کام آپ ہی کے نام پہ آ جاتا ہے بالآخر، کیونکہ آپ اللہ کی طرف سے کرتے ہیں، اللہ آپ کو پسند کرتا ہے. پھر دوسری بات کیا ہوتی ہے؟ کہ دنیا میں اچھی شہرت ہو جاتی ہے. صحابی نے اللہ کے نبی سے پوچھا، حضرت ابو ذر غفاری تھے، کہتے ہیں اللہ کے نبی آپ اس شخص کے بارے میں کیا کہتے ہیں کہ جو نیکی کا کام صرف اللہ کے لیے کرتا ہے لیکن لوگوں کی زبان پہ اس کا نام آ جاتا ہے؟ ہوتا ہے نا، نہ چاہتے ہوئے بھی لوگ نام جاننے لگتے ہیں، نہ چاہتے ہوئے بھی لوگ محبتیں کرتے ہیں، اس کی خواہش نہیں. تو اللہ کے نبی نے فرمایا تِلْكَ عَاجِلُ الْبُشْرَ الْمُؤْمِن. یہ تو مومن کے لیے نق بشارت ہے. یہ ہے بشرا، یعنی مومن کی دنیا میں تعریف ہوتی ہے. اب امام بخاری کی تعریف ہوتی ہے تو انہوں نے کچھ چاہا تھا؟ آج کے دور کے جو سکالرز ہیں، جو پریچرز ہیں، جو دین کی خدمت کرتے ہیں، تو لوگ ان سے پیار نہیں کرتے کیا؟ سارے ہم جیسے تو نہیں جو کٹھور ہوں اور ان سے بغض رکھیں گے یہ پھر مولوی صاحب آ گئے. یاد رکھیے، اگر گلوکاروں، اداکاروں اور دنیا کے ہر فیلڈ کے لوگوں کو جو محبت ملتی ہے وہ تو بڑی ٹائم باؤنڈ ہوتی ہے، لیکن دین کی محبتیں سمیٹ نہیں سکتے. آپ کو صاف لگتا ہے کہ آپ کا دامن اتنا پتلا ہے کہ ان محبتوں کا بوجھ برداشت نہیں کر سکتا. وہ دعائیں، واللہ ایسی ایسی دعائیں کہ شاید آپ کی سکی ماں بھی اس وقت آپ کو دعا نہ دے، جو دین کی بنیاد پہ آپ کو دعائیں نکلتی ہیں ایک دوسرے کے لیے. تو اللہ دنیا میں محبتیں عام کر دیتا ہے اس کے لیے، اس کے لیے دنیا میں تعریفیں شروع ہو جاتی ہیں. تیسری چیز ہے بشرا، سچے خواب. نبی صلی اللہ علیہ وسلم کی بہت ہی خوبصورت روایات ہے اس بارے میں بھی، بخاری میں بھی آتا ہے کہ جب کوئی اچھا خواب دیکھے تو یہ کیا ہے. اس کو بھی چند روایتوں میں سنائی دیتی ہوں فٹافٹ، کہ سچے خواب جو ہوتے ہیں نا، یا تو اس کو خود اپنے بارے میں آنے لگتے ہیں یا کوئی اس کے بارے میں دیکھتا ہے. اور اللہ سبحانہ تعالیٰ نے اس کو کیسے رکھا؟ بلکہ اس موضوع کی کہ اولیاء اللہ وہ ہیں جن کے دلوں میں ایمان اور یقین ہوگا، جن کا ظاہر تقوی اور پرہیزکاری میں ڈوبا ہوگا. جتنا تقوی ہوگا اتنی ہی ولایت ہوگی. ایسے لوگ محض نڈر اور بے خوف ہیں، قیامت کے دن کی وحشت سے یہ دور ہیں، کبھی غم اور رنج سے آشنا نہیں ہوں گے. دنیا میں ان سے کوئی چھٹ جائے تو ان کو کوئی حسرت اور افسوس نہیں. حتیٰ کہ آپ کو تک ابن تیمیہ رحمہ اللہ ان کو قید میں ڈال دیا تو ہنس کے کہتے ہیں انہ جنتی مائی جی، میری جنت میرے اندر ہے، قید میں بھی ڈال دو میں وہاں بھی خوش ہوں. حضرت ابراہیم لوگوں نے آگ میں ڈالا، کہتے ہیں آگ والے دن میری زندگی کے بہترین دن ہیں، کیونکہ لہم البشرا، خوشخبری آتی ہیں، فرشتوں کی طرف سے سکون ملتا ہے. حضرت عبداللہ بن عباس اور کچھ صحابہ کسی روایت ہے، کہتے ہیں اولیاء اللہ وہ ہیں جن کا چہرہ دیکھنے سے اللہ یاد آ جائے. بزار کی روایت میں آتا ہے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ کے پاس بندے ایسے بھی ہیں جن پر انبیاء اور شہداء بھی رش کریں گے. لوگوں نے پوچھا اللہ کے نبی وہ کون ہیں، ہمیں بتائیے تاکہ ہم بھی ان سے محبت و الفت رکھیں. آپ نے فرمایا یہ وہ لوگ ہیں جو اللہ کی وجہ سے آپس میں محبت رکھتے ہیں، مالی فائدے کی وجہ سے نہیں، رشتہ داری اور نسب کی بنیاد پر نہیں، صرف اللہ کے دین کی وجہ سے ان کے چہرے نورانی ہوں گے، یہ نور کے ممبروں پر ہوں گے. سب کو ڈر اور خوف ہوگا لیکن یہ بالکل